نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد سبق نمبر 124 آیت نمبر 36 سے 57 سورة یوسف لیسن نمبر 124 آیت نمبر 36 to 57 سورة یوسف 12वें पारे का ये आखिरी सबक है और 13वें पारे का पहला भी है। इसकी कुछ आयात जो है वो 13th पारे में जाएंगी, इसलिए कि मज़मून वहीं पे पूरा होता है। इसलिए अगर आखिरी हिस्से में आपके पास पारा ना भी हो तो कोई बात नहीं है, आप सुनने में फोकस कीजिएगा इंशाल्लाह। लेकिन आज हमारा 13th पारा इसके साथ ही शुरू हो जाएगा। आयात पे जाने से पहले सबक का ख़ुलासा, हज़रत यूसुफ़ अलैहिस्सलाम की ज़िंदगी का एक और दौर शुरू होता है। ज़िंदगी उरूज और ज़वाल का नाम है, इस बात की दलील आज के सबक में है। यूसुफ़ अलैहिस्सलाम बाप की मोहब्बतों से दूर कर दिए गए तो अज़ीज़े मिस्र के घर में उसकी बीवी की मोहब्बत का शिकार हुए। वहाँ से किसी तरह से बात इधर उधर हुई तो उस शहर की मशहूर व मारूफ़ औरतों के मकर का शिकार हुए और बिल आखिर जेल की तन्हाइयों में क़ैद कर दिए गए। यूसुफ़ अलैहिस्सलाम की ज़िंदगी के ये मुख्तलिफ रूप अल्लाह ताला लोगों को दिखाना चाहता था कि असल में मुहसिन कौन होता है, कि जिसकी ज़िंदगी में हालात जैसे भी हों, खुशी हो कि गम हो, वो बीमार हो कि सेहतमंद हो, रवैये उसके एक ही जैसे रहते हैं। कैफियत बदल सकती है ईमान वाले की। याद रखिए कि हम सब इंसान हैं, पत्थर नहीं हैं। हमारे ऊपर खुशी का भी असर होता है, गम का भी असर होता है, लेकिन रवैया नहीं बदलता। और मोमिन का रवैया हमेशा लिल्लाहियत का रवैया होता है। और इसी तरह मोमिन बदलते हुए हालात में अपना अखलाक और अपने तेवर नहीं बदलता। और मोमिन का अखलाक और उसके तेवर लोगों के साथ मुहसिन होने के होते हैं। आज के सबर में हम हज़रत यूसुफ़ के मुहसिन होने के नाते से भी थोड़ी सी बात करेंगे कि किस तरह से अल्लाह सुबहान ताला ने उनको जिस हाल में भी रखा, लेकिन उन्होंने अल्लाह ताला से भी और बंदों से भी मुहसिन होना नहीं छोड़ा। अमूमन क्या होता है कि वो बच्चे या वो जवान जो इब्तदाई ज़िंदगी में कुछ हादसात का शिकार हो जाते हैं, सुना गया है कि वो क्रिमिनल्स बन जाते हैं, मुजरिम बन जाते हैं, और अपने तमाम जुर्म किस बात में छुपाते हैं? चूँकि हमें मोहब्बत नहीं मिली, हम भी नहीं देंगे। चूँकि हम पे किसी ने ट्रस्ट नहीं किया तो हम भी नहीं करेंगे। और इस तरह से वो एक नासूर बनके सोसाइटी के अंदर किसी न किसी तरह का फितना पैदा करते हैं। हम यूसुफ़ अलैहिस्सलाम के साथ साथ अगर मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी देख लें तो पैदाइश से ही आजमाइशों का सफ़र शुरू हो गया। मूसा अलैहिस्सलाम को भी आगे जाके हम पढ़ के देख लेंगे। इस पूरी सूरत में इन तीन नबियों के अंदर बहुत सारी कोऑर्डिनेशन हैं कि नबी से सल्लम की पैदाइश के साथ ही कुछ अरसे में ही आप अपने बाप को तो देखा भी नहीं, माँ से भी महरूम कर दिए गए। शफकत भरा दादा कुछ साल के बाद आगे मुफारकत देता है। हज़रत मूसा अलैहिस्सलाम चंद दिन के बच्चे माँ की गोद से निकालकर दरिया की गोद में डाल दिए जाते हैं। एक मुसलमान घराने के खूबसूरत माहौल से निकालकर एक आज के ज़ुबान में कह लीजिए कि डे केयर यानी वेस्टर्न माहौल में डाल दिए जाते हैं। बचपन में ही 3 दिन तक गालिबन भूखे प्यासे रखे जाते हैं। इसी तरह हम देख रहे हैं हज़रत यूसुफ़ को। बचपन में माँ मर गई, कितना बड़ा गम है लोगों के लिए, और अल्लाह महफूज रखे गमों से, लेकिन हर गम के पीछे खैर होती है। اللہ تعالیٰ بندے کو مضبوط کرنا چاہتا ہے. پھر اس کے بعد باپ کی محبت سے نکلیں, چلیں باپ اور ماں دنیا سے چلے جائیں تو صبر آ جاتا ہے, لیکن جو ان کے بھائیوں نے ان کے ساتھ کیا اس پہ انسان کو صبر نہیں آ سکتا تب تک جب تک کہ وہ محسن نہ بنے. آج کے پورے سبق کا تھیم محسن ہے, اللہ کے ساتھ احسان اور بندوں کے ساتھ احسان کیا ہے. اور حضرت یوسف کی عملی مثالیں دیکھیں گے کہ لوگوں سے کچھ لیے دیے بغیر, لوگوں سے کوئی ایکسپیکٹ کیے بغیر, لو ایٹ ون سائٹ, جس کو آپ کہہ لیجئے کہ کل وتھ کائنڈنیس کے ثبوت دیتے ہوئے کس طرح دکھتے ہیں. پچھلے سبق میں ہم نے دیکھا کہ یوسف علیہ السلام ان عورتوں کی سازشوں کا شکار ہوتے ہوئے دکھے, ان کو لگا کہ اگر اسی طرح سے یہ چمکتا دمکتا ماحول میرے ارد گرد رکھا گیا تو کہیں ایسا نہ ہو کہ میں انہی کی طرف مائل ہو جاؤں. تو انہوں نے اللہ تعالیٰ سے دعا کر دی کہ اللہ ٹھیک ہے پھر مجھے قید میں ڈال دے, ہاں وَإِلَّا تَصْرِفَنِّي كَيْدَهُنَّ أَصْبُ إِلَيْهِنَّ, یعنی اصبو کا جو لفظ ہے نا سبی ان سے ہے, سبی عربی میں بچے کو کہتے ہیں. اگر آپ لفظ اصبو کی خوبصورتی دیکھنا چاہتے ہیں نا تو مراد ہے کہ کہیں میرے اندر بھی بچپنا نہ آ جائے, یعنی کہیں میں اپنی میچورٹی کو چھوڑ کر دوبارہ بچوں والے کام یعنی بے مقصد کام اور جھگڑے لڑائی نہ شروع کر دوں اور غلط چیزوں میں نہ پڑ جاؤں, لہٰذا تو مجھے قید میں ڈال دے. اب اس کے بعد یوسف علیہ السلام قید میں ڈال دیے گئے. آج کے سبق میں ہم دیکھیں گے کہ اب وہ بچہ جو باپ کے گھر میں ایپل آف دا آئی تھا, باپ کی بھی آنکھوں کا تارا تھا, بھائیوں کو بھی اچھا لگتا تھا, یہ تو الگ بات ہے کہ وہ ایک وقتی جذبے سے مغلوب ہو کر اس طرح کی بات پہ آگے بھائی یوسف کے خلاف کوئی بات نہیں کر سکے, یہ بھی آپ نے ان کی کانورسیشن میں نوٹ کیا ہوگا. یہ تو کہا کہ یہ حب الہی اپنے باپ کے کو زیادہ پیار ہے, لیکن کبھی یہ نہیں کہا کہ دیکھو یوسف کتنا بدتمیز ہے, دیکھو یوسف ہماری شکایتیں لگاتا ہے, ایسا نہیں کہا. یہ ہوتے محسن, ایسے محسنوں کو لوگ برا کہہ نہیں پاتے, لیکن یہ الگ بات ہے کہ ان کے ساتھ برداشت نہیں کر پاتے. اس کے بعد دیکھیے کہ کنویں میں گئے, کنویں سے جب نکالے گئے ایک شخص نے ان کو نکالا اور اپنی آنکھوں سے دیکھتے ہوئے یوسف بک گئے. یہ محسن کا دوسرا روپ تھا, پہلے گھر میں روپ دیکھا, رشتہ داروں میں بھائیوں میں, ماں بھی سوتیلی ماں تو موجود ہی تھی, اس کے ساتھ محسن رہے. پھر اس کے بعد کنویں کی قید سے نکال کر بیچ دیے گئے, محسن رہے, کوئی تانا نہیں, کچھ الزام نہیں, کچھ نہیں کہا. ایون عزیز مصر کو بھی کبھی اپنی کہانی نہیں سناتے ہوئے دیکھے, کیا ہو میں تمہیں بتاؤں میرے ساتھ کیا ہوا اور میں تمہارے ساتھ پہنچا. پھر وہاں اشدھ کو پہنچ گئے, شدت جوانی جوش کہ جس میں انسان کے سارے جذبے بہت غالب ہوتے ہیں, لیکن عزیز مصر اور ان کی بیوی کو یوسف کے اندر کوئی داغ دھبا نہیں دکھا. اگر آپ نے پچھلے سبق میں یوسف کے اوپر عزیز مصر کی بیوی کی نظریں دیکھی تو کبھی ایک لمحے کے لیے آپ سوچ کے تو دیکھیں کہ ایک عورت جو شادی شدہ ہے, عمر میں بڑی ہے, عہدے والی ہے, کمی تو کوئی نہیں تھی, آخر کیا خوبیاں تھیں کہ یوسف اس کے دل میں گھر کر گئے. اگر صرف یوسف کا ظاہری حسن ہوتا تو اتنا انتظار کیوں کرتی, بلکہ جب وہ بچے تھے تو چھوٹی عمر کے آئے تھے, اس وقت تو وہ اور جوان تھی. اتنے سال یوسف کا اس عورت کے گھر میں رہنا اس عورت کو مجبور کر گیا کہ ظاہری اور باطنی حسن کا مجموعہ یہ مرد ہے, مجھے اس سے خواہش پوری کرنی ہے. دیکھیے ہم یہ جو اپنے ذہن میں ایک گمان رکھے بیٹھے ہیں نا کہ ہماری خوبصورت شکلوں سے لوگ پیار کرتے ہیں, تو خوبصورتی جتنی مرضی لے آئیے لیکن جب تک ہم آپ دوسروں کے ساتھ باطنی طور پہ خوبصورت طریقے سے پیش نہیں آئیں گے کبھی کسی کے دل میں جگہ نہیں بنے گی. آپ اپنی بیٹی کو کبھی یہ مان نہ دے کے بھیجیں کہ جتنے خوبصورت کپڑے پہنو گی تم سجو گی اور اچھی لگو گی شوہر کو, اور جتنا مرضی اچھا گھر سجا لو گی تو تم اچھی لگو گی. اچھے کام کردار سپیکس, جو کریکٹر ہوتا ہے وہ بولتا ہے. اب وہاں سے یوسف علیہ السلام ان عورتوں کے سامنے آ گئے, ایک چوتھا روپ تھا ان کی زندگی کا. پہلے تو ایک عورت تھی نا, یوسف نے اپنی جان بچائی بھاگتے ہوئے دوڑتے ہوئے, اب اتنی عورتیں تھیں, کیا ایک مرد جوان اتنی عورتوں کے خلاف بول نہیں سکتا, پولیس میں رپورٹ نہیں دے سکتا اور ان کے اتنوں کے گھر نہیں توڑوا سکتا؟ ساری شادی تو شدہ ہی ہوں گی کیونکہ عموماً عورتوں کی دوستی اپنے ہی جیسی عورتوں سے ہوتی ہے, تو وہ میرٹ تھی تو یہ بھی تھی, لیکن یوسف وہاں بھی کچھ نہیں بولے. بس خاموشی سے کہا کہ میں محسن بن کے ادھر سے چلا جاؤں تو بہترین طریقے سے میرے ساتھ معاملہ ہوگا۔ تو سمجھ لیتے ہیں کہ محسن کون ہوتا ہے، کیونکہ آج کل بھی آپ نے نوٹ کیا، آج بھی دیکھیں گے بار بار ایک ٹائٹل یوسف کو دیا جا رہا ہے کہ ہم تمہیں محسن دیکھتے ہیں۔ تو محسن کون ہوتا ہے؟ ہا سین نون اس کا روٹ ہے حسن۔ بیسٹ اسٹینڈرڈ، کسی بھی کام کا اعلیٰ ترین درجہ، بیسٹ پرفارمنس ان اینی سرکمسٹانسز۔ محسن کون ہوتا ہے؟ ہر قسم کے حالات میں بہترین رویہ ظاہر کرنے والا۔ مثلا کوئی اس کی تعریف کرتا ہے تو بھی وہ اچھا تھا، تو کوئی اس پہ تنقید کرتا ہے تو وہ جھلا نہیں جاتا، چڑچڑ نہیں کرنے لگتا، اندر سے پاؤں نہیں پٹکنے لگتا، وہ محسن بن جاتا ہے۔ اللہ تعالیٰ کے معاملے میں جب محسن کا لفظ آتا ہے نا، تو اس کی تعریف حضرت جبرائیل علیہ السلام نے نبی صلی اللہ علیہ وسلم کو سکھائی، حدیث جبریل میں کیا کہ کانہ کا طرح ہو، عبادت ایسے کرو گویا کہ تم اللہ کو دیکھ رہے ہو۔ فَإِلَّمْ يَكُنْ، اگر تم سے یہ نہ ہو، یعنی تمہارا امیجینیشن اتنا سٹرونگ نہیں ہو پا رہا کہ تم اللہ تعالیٰ کو دیکھنے کی کیفیت محسوس کرو، تو پھر یہ یقین رکھو فَإِنَّهُ يَرَاكَ، وہ تم کو دیکھتا ہے۔ اس احساس کے ساتھ نمازیں بھی خوبصورت ہو جاتی ہیں، اللہ کے کام بھی آسان ہو جاتے ہیں۔ جس طرح انسان دن کی روشنیوں میں کام کرتا ہے، اس طرح رات کی گھڑیوں میں بھی کرتا ہے، کیونکہ اس کو پتہ ہے کہ کان نہ کترا ہو۔ لوگوں کے مجموعوں میں بھی وہ ویسا ہی ہوتا ہے اور تنہائی میں بھی ویسا ہوتا ہے، اس کی زندگی میں چینج نہیں آتی۔ جو اس دفعہ مجھے تیاری میں محسن لفظ کا مفہوم سمجھ آ رہا ہے نا، وہ کیا آ رہا ہے؟ اوپر سے پہاڑ گزر جائے، محسن اپنی جگہ جمے رہتے ہیں، وہ نہیں ہلتے، وہ کبھی بھی ایٹیچیوڈ کا شکار نہیں ہوتے، وہ کبھی بھی آگے سے بدتمیزی نہیں کرتے۔ کرنا تو دور کی بات، دماغ میں خیال بھی نہیں لاتے۔ کسی کی بات اچھی لگے، کسی کی بات بری لگے، وہ کہتے ہیں نو پرابلم۔ بالکل مجھے ایسے لگتا ہے کہ جیسے یہ پھول ہے نا، اب آپ دیکھیے کہ اس کے پھول کے رنگ بھی ہیں اور خوشبو بھی ہوگی۔ اب اس پھول کو آپ نے اس کمرے میں رکھ دیا، یہ ایسی بیہیو کر رہا ہے، یہاں سے آپ اٹھا کے اس کو واش روم میں لے جائیں، یہی رنگ رہے گا، یہی خوشبو رہے گی۔ یہ الگ بات ہے کہ اگر وہاں بیڈ اسمیل ہوئی تو اس کی خوشبو دب جائے گی۔ آپ اس کو یہاں سے اٹھا کے نیچے کچن میں رکھ دیں، رنگ خوشبو اس کی ایک ہی رہے گی۔ یہ محسن ہے، پوری کائنات محسن ہے۔ اللہ کے معاملے میں تو محسن کی اتنی ہی بات ابھی کافی ہے، کیونکہ بہت ساری باتیں ہم نے اس سال دورہ قرآن میں کرنی ہے انشاءاللہ۔ اب چلتے ہیں انسانوں کے معاملے میں محسن۔ انسانوں کے معاملے میں محسن کون ہوتا ہے؟ جو دینے والا ہوتا ہے۔ جیسے یہ پھول دے رہے ہیں، جیسے پہاڑ، دریا، سورج، چاند، سب محسن ہے، پوری کائنات محسن ہے، اور ہر چیز اپنی کوالٹی کا اعلیٰ درجہ دے رہی ہے۔ کبھی آپ نے دیکھا کہ سورج کی روشنی بدی سی ہو، چاند کی چاندنی ملگجی سی ہو، بادل برس رہے ہیں تو ساتھ مٹی برس رہی ہے، پوری کائنات محسن ہے۔ اور اگر ہم اس کائنات کو اپنا استاد بنائے ہوتے تو اس قرآن سے پہلے ہی ہم محسن بن چکے ہوتے ہیں۔ لیکن ہر چیز کائنات کی دوسروں کو سرو کر رہی ہے۔ ایک درخت کتنے سال میں بڑا ہوتا ہے، اور آپ دیکھیے کہ ایک دانہ اپنے درخت کا خود نہیں چکھتا، سارا پھل دوسرے کو دے دیتا ہے۔ ایک تتلی یا ایک کہہ لیجئے کہ شہد کی مکھی کتنے پھولوں کا رس چوستی ہے، پھر جا کے شہد کی آدھی چمچ بنتی ہے، لیکن اس شہد کا ایک قطرہ خود نہیں چکھتی۔ پتہ ہے آپ کو، اگر شہد کی مکھی شہد بنانے کے بعد اس میں کہ ذرا چکھوں تو اسے کیسا بنا ہے، تو وہ شہد ہمارے لیے پوائزنس ہو جائے، اس کے اندر کی گندگی مل جائے جو اس کے اندر ہے، نہیں چکھتی۔ محسن کون ہوتا ہے؟ جو کہتا ہے میں نے کھلانا ہے، میں نے نہیں کھانا، میں نے چکھنا بھی نہیں۔ وہ واقعہ یاد آ گیا کہ ایک شخص کسی اپنے باغ میں گیا، تو وہاں جو مالی تھا اس کو کہا کہ لاؤ بھائی کیا ہے، تو مالی نے اس کو لا کر پھل دینے شروع کر دیے، کھا رہا ہے، منہ میں ڈالا تو کھٹا پھل، ایک دم ترش ہوا، کہنے لگا تم نے مجھے اتنا بد ذائقہ پھل دے دیا۔ کہنے لگا کیا کروں، میں نے آج تک پھل چکھا ہی نہیں ہے، مجھے پتہ ہی نہیں ہے کہ یہ پھل میٹھا ہے کہ کھٹا ہے، کیونکہ میں تو بس کام کرتا ہوں، میں اس پھل کو چکھتا نہیں ہوں۔ تو دعا کیجئے کہ اللہ میں محسن بنا دے۔ اگر یہ کائنات یوسف علیہ السلام کی طرح محسن بن جائے، انسان اس طرح بن جائیں، ہم دینے والے بن جائیں، تو ہم اپنی راتوں کی نیند کم کر لیں اور لوگوں کو دنیا کی سب سے خوبصورت چیز دینے والے بن جائیں۔ ہم شیئرنگ بن جائیں، ہم کیئرنگ بن جائیں، ہم فار گیونگ بن جائیں، हम लोगों से ली के लिए लविंग बन जाएं, हम अपनी ज़ात से ऊपर उठ के सोचने वाले बन जाएं। हम गुस्सा कब करते हैं? जब हम खुद को बड़ा समझते हैं। मुझे डिस्टर्ब कर दिया, मुझे तंग कर दिया, इस वक्त फ़ोन कर दिया, इस वक्त मैसेज कर दिया। नहीं, मोहसिन बनना है तो आप सोचें कि मैं सो रही हूँ, वो तो नहीं सो रही। शर्म तो मुझे आनी चाहिए अपने हाल पे कि मैं सो रही हूँ, वो दीन का काम कर रही है। रात मेरे पास है, दिन उसके पास है। तो याद रखिए कि मोहसिन बनना इंसानियत की मेराज है। बन के देखेंगे तो फिर इसकी लज्जत को पाएंगे, फिर हकीकत में ज़िंदगी का मकसद समझ आता है। और ये मोहसिन होना इंसान को दूसरों का पसंदीदा बना देता है। आज घर बैठ के क्लास के बाद सोचना शुरू कर दें, जब से पैदा हुए अब तक जहाँ भी गए, ऑफ कोर्स इसमें बदरजा उला रिश्तेदारी आते हैं जिनसे आप सारी ज़िंदगी से डील करते हैं, लेकिन कभी किसी मुल्क में गए, किसी जगह आपको थोड़ी देर रहना पड़ा, कौन कौन से लोग मुझे बहुत अच्छे लगे लिख के देख लें, यानी द पीपल आई लाइक देम। मेरे ख़ानदान की वो कौन सी सिस्टर हैं या ब्रदर हैं या वो अंकल हैं या आंटी हैं या मेरे एज फेलो हैं जिनको मैं बहुत पसंद करती हूँ, बल्कि उससे भी बढ़ के कि जिनको सभी पसंद करते हैं। मोहसिन को ये नहीं हो सकता कि दूसरे लोग पसंद ना करें। ये अलग बात है कि मोहसिनों के साथ लोग फिट नहीं रहते, क्योंकि कहते हैं ना, ये जीते ना जीने देते हैं, ना इंजॉय करते ना करते, खुद भी कुर्बानियों की सतह पे जीते हैं, हमें भी इस पे लगाते हैं, लेकिन लोग उनको पसंद बहुत करते हैं। मोहसिनों के चेहरों पे स्माइल होती है, वो दुखी नहीं होते। मेरी एक साथी थी, तो वो उनके घर में दो तीन भाभियाँ थी, सारी बहुत अच्छी थी, लेकिन एक भाभी उनकी हर बंदे की ज़ुबान पे उनका ही नाम होता था। हालांकि मैंने नोट किया कि दूसरी भाभी भी सर फेंक के काम करती रहती थी जब भी हम उनके घर जाते थे, और दूसरे लोग भी जाते थे, क्लास भी वहाँ हमारी होती थी। कुछ नहीं वो बोलती थी, किसी को कुछ नहीं कहती, लेकिन जो दूसरी थी वो भी ऐसी थी, लेकिन सबकी ज़ुबान पर सबसे पहले उनके लिए बात आती थी, मोहब्बत आती थी। और जब बैठ के गौर से सोचा तो जो बात समझ आई कि पहली भी काम करती हैं लेकिन वो ज़रा संजीदा दिखती हैं, ऐसे लगता है काम कर रही हैं क्योंकि बहू हों, काम करना ही पड़ना है, लेकिन दूसरी काम भी करती हैं, हर वक्त स्माइल, उनको कोई देखता है बाद में और उनके चेहरे पे स्माइल आ जाती है। तो मोहसिन अपने कामों का एहसान नहीं जतलाते, ना अल्लाह पे ना बंदों पे, वो काम करके खुश होते हैं। अब हम देखेंगे कि यूसुफ़ अलैहिस्सलाम का मोहसिन होना जेल की दीवारों में कैसे साबित होता है। या एक जुमला बोल दूं जो हमारे हम में से बहुत सारी बहनें बोलती हैं, मैं तो इतनी अच्छी थी, ससुराल ने तो मुझे बद अखलाक कर दिया। मैं तो क्या चुलबुली आई थी ससुराल में, कैसी खुशबाश रहती थी, इन्होंने तो मेरी कदर ही नहीं की। तो आइए देखिए कि ससुराल कम अज़ कम जेल तो नहीं होती, लेकिन यूसुफ़ अलैहिस्सलाम जेल में अपने अखलाक के डंके कैसे मनवाते हैं और कैसे मोहसिन दिखते हैं। आयत 36 को अब हम शुरू करेंगे। वदखल माहु सिजन फतयान, और दाखिल हुए आपके साथ जेल में दो नौजवान। यानी जब यूसुफ़ अलैहिस्सलाम को बग़ैर किसी गुनाह के जेल में दाखिल कर दिया गया, तो उसी जेल में कुछ अरसे के बाद दो जवान भी दाखिल हुए। फतयान जो लफ्ज़ है ना, ये तस्निया है ड्यूल फतन का, हम पढ़ेंगे इंशाल्लाह सूरह कहफ में फताह का लफ्ज़ आता है। फतन कहते हैं यंग लड़के को, जवान को। दो यंग लोग थे, ये कौन थे? एक था शाही खब्बास, बादशाह को रोटी खिलाने वाला, यानी आप कहे कि बादशाह का कुक, ठीक है। इस पर इल्ज़ाम क्या था कि ये असल में बादशाह के को किसी ने जहर देने की कोशिश की थी। तो एक शख्स जो बादशाह को के लिए खाना पकाता था, ज़ाहिर है कि उस पर इल्ज़ाम लग गया। नतीजा क्या हुआ कि उसको जेल में डाल दिया। एक दूसरा भी शख्स था, कौन? क़ाल अहदुहुमा, कहा उनमें से, उन दो में से एक ने, इन्नी अरानी आसिरु खमरा, कि मैं अपने आप को ख्वाब में शराब कशीद करता हुआ देखता हूँ। ये दूसरा शख्स जो था, ये बादशाह का साकी था, शराब पिलाता था, यानी एक खिलाता था तो एक पिलाता था। तो जहर के या खिलाने वाले ने जहर दिया होगा तो या पिलाने वाले ने दिया होगा। इन दोनों के ऊपर इल्ज़ाम लगा, इन दोनों को जेल में भेज दिया गया। अब इन दोनों को अल्लाह ताला ने जेल में यूसुफ़ के साथ रहने का मौका दिया। यूसुफ़ अलैहिस्सलाम अपना मोहसिन होना साबित कर चुके थे, अभी उन्होंने अपना इस्लाम नहीं इन पर पेश किया, लेकिन इमाम अपना अखलाक पेश कर दिया। नतीजा क्या हुआ कि अल्लाह ताला ने इन में से एक को ख्वाब दिखाया और दूसरे को भी दिखाया। एक ने ख्वाब क्या देखा कि मैं शराब कशीद करता हूँ, यहाँ जो लफ्ज़ है ना आसिरू, आइन स्वाद रा, इसका रूट है असर, कहते हैं निचोड़ने को, स्क्वीज़ के मानों में, ये जो असिर का वक्त होता है ना, ये भी इसी से है। असिर का वक्त क्या होता है, पूरे दिन का निचोड़ होता है, ऐसे लगता है कि दिन जा रहा है और रात बहुत जल्दी आ रही है। ठीक है, आप लोग कभी अरब मुल्कों में से जाके जूसेस पिए हैं तो जूस के डिब्बों पे क्या लिखा होता है, असीरात। दुकानें जो बाहर जूसेस की दुकानें उन पे भी असीरात माकूलात लिखा होता है, तो असीर जूस को भी कहते हैं क्योंकि वो निचोड़ा जाता है। ठीक है, तो इसने कहा कि मैं ये देख रहा हूँ कि मैं शराब निचोड़ रहा हूँ। खमर का लफ्ज़ जो है ये ख़ास तौर पर अंगूरी शराब के लिए आता है, वो शराब जो अंगूर से बनाई जाए। फारसी में इसको मैं कहते हैं, मैं उर्दू शायरी में बहुत आता है। बाद में हर नशावर चीज़ को खमर कहने लगे। इस अंगूरी शराब को सबसे पहले ईरान के बादशाह जमशेद ने बनाया था, इसीलिए इसको जाम जिम कहते हैं। जम के जिम, नाम सुनो कि जाम जम, यानी जमशेद के नाम से इसको मंसूब किया जाता है। और खमर का लफ्ज़ एक हदीस में भी अल्लाह के नबी सल्लम की ज़ुबान मुबारक से मिलता है, कुल्लु मुस्कुरिन खमरुन व कुल्लु खमरिन हराम। हर नशा लाने वाली चीज़ खमर है और हर खमर हराम है। ठीक है, तो गोया के पहले शख्स ने अपने पेशे के मुताबिक जो भी उसका काम था उसी को देखा कि मैं बादशाह को शराब पिला रहा हूँ। वक़ाल आख़रु, और दूसरे ने कहा, इन्नी अराहमिलु फ़ौक रासी खुब्ज़ा, मैं अपने आप को देखता हूँ कि मैं अपने सर पर रोटियाँ उठाए हुए हूँ जिनको ताकुलु तैरु मिन्हु, परिंदे इसमें से खा रहे हैं। यानी मैं अपने सर पर रोटियाँ उठाए हुआ हूँ और उन रोटियों को परिंदे खा रहे हैं। अब करें कि आप नब्बेना बितावील ही, हमें बताइए इनकी ताबीर। इन्ना नराका मिनल मुहसिनीन, हम बेशक आपको मोहसिनों में से देखते हैं। सुभान अल्लाह, जेल है, जेल में सब बेगुनाह नहीं आते, ज़्यादा लोग मुजरिम ही होते हैं, और कत्ल के मुकदमे में मुलव्वस दो लोग जेल में यूसुफ़ के साथ हैं। यूसुफ़ अलैहिस्सलाम उनके साथ क्या रवैया अख्तियार करते हैं कि वो उनको मोहसिन कहने पे मजबूर हो जाते हैं। ये है सबसे बड़ी दौलत एक इंसान की। और मैं सोचती हूँ कि एक लड़की का, देखिए हालात अल्लाह के हाथ में अपसाइड डाउन्स होते हैं, लोगों के साथ आजमाइशें भी आती हैं, लेकिन मैं आपको कह सकती हूँ किसी लड़की को सबसे खूबसूरत गिफ्ट आप शादी का दे सकती हैं ना, तो उसको मोहसिना बना दें, उसको ऐसी नसीहत कर दें कि बच्ची तूने उस घर में जाके मोहसिना बनना है। यूसुफ कैद में है, ये नहीं कहा कि हम तुझे कैदी देखते हैं, ओ कैदी, ओ मुजरिम, ओ मुलजिम, ओ क्रिमिनल, नहीं, ओ मोहसिन। पता क्या चला कि इंसान में अगर कोई खूबी होती है ना, तो कैद में भी कोई उसको डाल दे वहाँ भी वो दिख जाती है। आप अपने बारे में लोगों की राय मालूम करें, फिर गौर करें, लोग मुझे क्यों बातें करते हैं। हमेशा हम लोगों को सोचते रहते हैं, लोग ऐसे, लोग वैसे, देखो ऐसा, और मैं कहती हूँ आज सिर्फ आप आज जाके मैं का लफ्ज़ अपने जुमलों में गिने, आपको हैरत अंगेज़ हद तक इनकशाफ होगा। मैं करती हूँ, मेरा काम, मैं, मेरी चीज़, मैं रखूँगा, मैं करूँगा, मैं करते रहते हैं। लेकिन अगर हम इस मैं में ये सोचें, आखिर मेरे में क्या खामी है कि कोई मेरे साथ लगा के नहीं रखता, कोई मेरे से खुश नहीं रहता, बिल आखिर इतने अच्छे लोग भी मेरी बुराई करने लग जाते हैं, यकीनन मेरे में कोई कमी होगी। आप देखेंगे कि आप जब अपने ऊपर नज़र डालेंगे ना, तो आप कहने पर मजबूर हो जाएंगे कि खराबी सिर्फ लोगों में नहीं, मेरे में भी है। अपनी कोताहियों को दूर करें, आज की डेट लिख लें, महीना, साल, दिन लिख लें, अगले एक साल तक आप अगर आज जो बातें हम कर रहे हैं इस पे अमल करेंगे ना, तो आप देखिएगा लोगों की राय आपके बारे में बदल चुकी होगी, ससुराल में आपके कदम जम चुके होंगे अगर अभी 20 साल में भी नहीं जमे, और शौहर आपसे मोहब्बत करने पे मजबूर कर दिए जाएंगे अगर आज तक नहीं मिली, और अगर बच्चे आपकी नहीं मानते, मानने लग जाएंगे। इसलिए कि इंसान जब अपनी कमियों को दूर कर लेता है तो वो सेहत आती है, हमारे अंदर कोई रोग होता है, खाए जा रहे, खून ही नहीं बन रहा, चेहरे पे चमक कहाँ से आएगी, जो मर्ज़ी कोशिश करें चेहरा खूबसूरत नहीं लगेगा। जिस दिन अंदर से वो रोग निकलता है, दिनों में मरीज़ को सेहत मिल जाती है। इसी तरह कुछ अखलाकी रोग होते हैं हमारे अंदर, کچھ ہماری شخصیت میں ایسی کمیاں ہوتی ہیں، تو اللہ نے جس طرح ایک آنکھ باہر دی ہے نا آنکھ کی صورت میں، اس طرح ایک آنکھ اندر دی ہے دل کی صورت میں. جو بندہ احسان کے درجے پہ جینا چاہتا ہے وہ ہمیشہ ہر ایک سے اچھا سلوک کرنا چاہتا ہے، خیر خواہ ہوتا ہے، کسی کی غلط چیز نہیں مانتا. کیونکہ آپ دیکھیں کہ حدیث میں آتا ہے دین و نصیحہ، ایک لفظ میں اللہ کے نبی نے دین کو واضح کیا ہے. لوگوں نے پوچھا اللہ کے نبی دین کیا ہوتا ہے، کیا دین و نصیحہ، دین نصیحہ خیر خواہی کا نام ہے. پھر لوگوں نے پوچھتے گئے لوگ تو اللہ کے نبی بتاتے گئے کہ کس کس کی خیر خواہی ہوگی. آپ کہیں گے بس دیکھا محسن بننا ہے نا، آج کے بعد کسی کو برائی پہ نہیں ٹوکنا، بچوں کو نماز کے لیے نہیں اٹھانا تاکہ بچے صبح اٹھتے ہی تعریفیں کریں، امی کتنی محسن ہے ہماری نیند نہیں خراب کرتی. تو لکھ لیجئے سب سے بہترین محسن انسان بنتا کب ہے، جب اپنے ارد گرد والوں کو امر بالمعروف اور نہی عن المنکر پہ منع کرتا ہے، اس کی رغبت دلاتا ہے. آج آپ کو نہیں کہیں گے لیکن کل آپ کی تعریفیں کریں گے کہ ماؤں نے عادت ڈال دی. وہ شوہر آج سب کے سامنے نہ بھی کہیں، کل دیکھیے گا سارے خاندان کے سامنے کہیں گے میری بیوی نے مجھے نمازی بنایا، میں نے اپنی بیوی سے قرآن پڑھا، اس لیے کہ آپ نے ان کی خیر خواہی کی. تو برائی سے منع کرنے والا بہت زیادہ خیر خواہ ہوتا ہے، لیکن عموماً لوگوں کو وہ خیر خواہ کیوں نہیں لگتا؟ وجہ اس کی وہ انسان نہیں ہوتا، وہ باتیں ہوتی ہیں اس کے اندر، وہ ایسی باتیں ہوتی ہیں جو چھوڑنا نہیں چاہتا، اور محسن اس سے وہ باتیں چھڑانا چاہتے ہیں. اور بعض جب ایسی چیزوں کو جب پیش کرنے والے کا انداز بھی تھوڑا سا کروشیل ہوتا ہے تو وہ چڑ میں آ جاتے ہیں. تو اگر میں اور آپ چاہتے ہیں نا کہ لوگ واقعی ہماری وجہ سے دین پہ آ جائیں تو محسن بنیں. وہ واقعہ تو یاد ہے آپ کو، چند دن پہلے سنایا تھا ٹرکی والا، کیسے ایک شخص کے اعلی اخلاق کی وجہ سے جس نے ساری رات خود 5 بچوں بیوی اور ماں کے ساتھ درخت کے نیچے گزار دی سردی میں، اور اس نان مسلم کپل کو اپنے گھر کا اونلی کمرہ دے دیا کہ تم سو جاؤ. صرف ایک واقعہ نہیں، اور یہ ہم نے اس دن سنایا سیٹرڈے کو جو ہوا تھا واقعہ، اس میں تو وہ سسٹر اتنی حیران تھی یہ واقعہ سن کے، ان کی آنکھوں میں ایک چمک دیکھ رہی تھی کہ واقعی مسلم ایسے ہوتے ہیں. تو یاد رکھیے آج کے سبق میں ہمیں آگے جا کے تبلیغ کے بھی نقطے سمجھ آئیں گے. سب سے پہلا نقطہ لکھیے تبلیغ کا، محسن بنے. جس کو بات سمجھانی ہے پہلے اس کو سمجھیں، جس سے بات منوانی ہے پہلے اس کی مانیں. کون سی؟ لا تعتلی مخلوق ان فی معصیت الخالق. بلکہ آج کے سبق کے تھیم میں بھی یہ جملے نوٹ کر دیں کہ اس سبق میں ہمیں تبلیغ کا مناسب طریقہ سمجھ آئے گا. سب سے پہلے محسن بنیے. اگر آپ چاہتے ہیں نا تو پھر آپ سب سے پہلے کیا کریں، مثال ایک لڑکی ہے سسرال میں گئی، ماحول ایسا ویسا ہی تھا، کیا کریں؟ جاتے ہی وہ کاغذ اور قلم پکڑ لے اور سپارے لے کے بیٹھ جائے اور کہ آؤ پہلے پڑھو، میں تو قرآن کا کورس کر کے آئی ہوں. یاد رکھیے باہر والے آپ سے پڑھیں گے کتابوں کی صورت میں، گھر والے آپ کی کتابوں قلموں سے پہلے آپ کے اخلاق سے پڑھیں گے. آپ اپنی بچیوں کو یہ پیغام دے کے بھیجیں کہ سسرال میں جا کے سب سے پہلا جو اپنا گن دکھانا ہے نا، جو ہنر دکھانا ہے، وہ چائنیز کھانے نہیں ہیں، وہ روز نئے قسم کے کپڑے پہن سنور کے جانا نہیں ہے، وہ کیا ہے، ہر دن گھر کے ہر بندے کو چھوٹی سی بات پہ خوش کر دو. یقین کریں صبح کسی بات پہ مجھے اپنے والد کی یہ بات یاد آ رہی تھی اور آج کے سبق میں بھی یہ بات آ گئی. وہ کہتے تھے کہ ہر دن صرف ایک چھوٹی سی کوشش ضرور کرو کسی کو خوش کرنے کی. دیکھیے ساس ہے نا، صبح اٹھتی ہیں، سسر ہیں صبح اٹھتے ہوں گے، پہلے بوڑھے ہوتے تھے، بوڑھے نہیں ہوتے تو لڑکیاں کہتی ہیں اب ان کی خدمت کی ضرورت ہی نہیں ہے، حالانکہ وہ اندر سے بوڑھے ہی ہوتے ہیں، بال کالے کر لیں تو کیا ہوگا، فرق تو پڑتا ہے نا. اور کچھ بھی نہ ہو ہر بندے کو کیئر چاہیے. آپ کو پتہ ہے فجر کے بعد یہ چائے کی پیالی پیتے ہیں نا، پہلے 2, 4, 10 دن، ہفتہ 10 دن خوش باشیں دیکھ لیجئے، پہلے ماحول کو سمجھے، یعنی کہ پہلے دن جا کے ہی الٹے سیدھے کام کرنے شروع کر دیں، پہلے ہفتہ مہینہ 6 دن جتنا بھی برداشت کریں، اور اس کے بعد پیار سے محبت سے عزت سے بہترین کپ نکالیں جو آپ نے خود ہی خرید کے رکھے ہوئے ان کے لیے، اور اس میں چائے کی پیالی بنا کے بڑے سلیقے سے ان کو ڈسٹرب کیے بغیر پکڑا دیں، ایک لفظ نہ بولیں اس سے زیادہ. پھر آپ دیکھیے ذرا وہ آپ کے منہ سے باتیں سننے کے لیے تیار ہو جائیں گے. ہم کہتے ہیں ساس نے لاڈی نہیں دیکھے، سسر جی تو ہماری کوئی خاطر ہی نہیں کرتے. پہلے آپ دیں، محبت دیتے ہیں نا تو ملتی ہے. آج آپ ایک ہاتھ سے دیں گے آپ کو دوسرے ہاتھ سے کیا، میں کہتی ہوں پھر 10 ہاتھوں سے ملتی ہے. एक दफा लोगों पे थोड़ा सा एहसान करके उनको एहसान करना सिखा दें। आप अकेले घर के 6 लोगों को सिखाते हैं ना, देखिएगा अगले हफ्ते से 6 लोग आपकी खिदमत के लिए तैयार हो जाएंगे। मैं इसकी आपको बीसियों क्या शायद सैकड़ों मिसालें दे सकती हूँ। एक दफ़ा आप लोगों को अपने किरदार से करके दिखाइए, फिर देखें कि आपको क्या मिलता है। खिदमत करें, सलाम करें, स्माइल करें, वक्त से पहले उठें। आप देखिए कि ये सारी चीज़ें दिल में घर करती हैं। जो लोग आपसे एक्सपेक्ट कर रहे हैं वो तो कर ही रहे हैं, मोर देन एक्सपेक्टेशन करके देखें। हाँ, इसमें सबसे बड़ी चीज़ कुर्बानी होती है, नींद की कुर्बानी, वक्त की कुर्बानी, बहुत दफ़ा जज्बात की कुर्बानी देनी पड़ती है। पहले हमारे बड़े ये चीज़ें बच्चियों को पढ़ा के भेजते थे, आप पहले पूछते हैं बताओ लड़की अलग रहेगी या ससुराल में रहेगी। पहले क्यों ज्वाइंट फैमिली सिस्टम कामयाब था? क्योंकि बच्चियाँ मुहसिना के दर्जे पर जाती थी, तरबियत का हिस्सा था खिदमत। अब कहते हैं कि घर में इतने लोग हैं हमारी बच्ची तो पिस जाएगी। मुझे किसी की बात याद आ गई, नाम लेना अच्छा नहीं लगता इसलिए, लेकिन बातें सारे इंसान ने अपने बड़ों से ही सुनी होती है। तो किसी बड़े की बात हमारी फैमिली में, वो कहते थे कि अपनी बेटी देनी हो ना तो बड़ी फैमिली में दो, हर बंदा घर का रोटी का एक एक लुकमा बचाएगा तो तुम्हारी बेटी का पेट भर जाएगा। आज बेटी पकड़ के ट्रैश में फेंकेगी, टुकड़े बचे हुए मैं खाऊं? हूँ, ये हूँ करने वाले मौसम नहीं होते। लोग कहते थे केले लड़के को लड़की ना देना, पता नहीं कल उसके साथ क्या कर देगा। और आप अपनी ज़िंदगी के कई तजुर्बात, जो बड़े लोग बैठे हैं, कह सकते हैं कि कई दफ़ा मियाँ बीवी की लड़ाई होने बत होते होते बचती थी कि बीच में सास ससुर आ जाते थे। हमारी अपनी क्लास में नॉर्वे में एक आंटी हैं, तो वो उनकी दोनों बहुएँ आती हैं, तो एक बहू मियाँ ज़रा थोड़ा सा गुस्से में आ जाते हैं कभी, एक बहू के मियाँ, तो वो कहती हैं जिस दिन इसको इधर देर होती है ना, वो तो पहले चली जाती है ना, तो ये लेट आती हैं क्लास स्कूल के काम कर करा के, तो ये बाजी खुद भी हमें बताती हैं और अम्मा जी भी बताती हैं। वो कहती हैं कि मैं जब मुझे पता होता ना कि आज इसको देर होगी, अब मियाँ का पारा चढ़ना, कहती मैं पहले ही अपने ऊपर कमरे से उतर के आके ना तो बेटे के पास बैठ जाती हूँ, फिर हल्की हल्की बातें मीठी करके फिर उसको कहती अब वो आने लगी है, थकी हुई आएगी, उसको कुछ कहना नहीं। और वो खुद कहती हैं कि अम्मी जी के इस रूप की वजह से मेरे मियाँ मेरे आने से पहले ठंडे हो चुके होते हैं। यकीन करें, हमने इंसानों में रहना सीखा ही नहीं है। हमें मशीनें अच्छी लगती हैं, हमें गैजेट्स अच्छे लगते हैं। यूसुफ़ अलैहिस्सलाम देखिए कहाँ बैठे हुए हैं, और लोग उनको कह रहे हैं कि आओ हम तुम्हें मोहसिन बन समझते हैं, हमारा एक काम कर दो। उनको पता चल गया था कि ये मुखलिस हैं, गलत मशवरा नहीं देंगे। और दूसरी बात देखिए कि ख्वाबों की ताबीर का इल्म इनको मिल चुका था, पिछली 2-4 आयतों पहले भी हमने देखा कि अब इनको ख्वाबों की ताबीर मिल चुकी थी। अब हुआ क्या कि उन्होंने आके हज़रत यूसुफ़ का किरदार देखा, अखलाक देखा, और कहा कि हमें एक ख्वाब नज़र आया, हम इसकी ताबीर चाहते हैं। ठीक है, आ जाइए, करते हैं, बताते हैं, 90 नबी तावीली, हमें ख्वाबों की ताबीर बताएं। तो यहाँ नोट कीजिए कि मोहसिन कौन होते हैं, जिनसे लोगों को अच्छे रवैये की तवक्को होती है। वो ये नहीं कहते हाँ आपके से हुनर है तो सही, लेकिन हमें पता है कि आप नहीं करेंगे, आप ये नहीं करेंगे, मुझे पता है आप ये इल्म नहीं छु आप इल्म छुपा लेंगे। ये है वो खूबसूरत इश्तहार जिससे दीन फैलता है। याद रखिए कि अब हज़रत यूसुफ़ नबी बन चुके हैं, और अल्लाह ने इनको नबूवत के वो सारे मैसेजेस, वो सारा लर्निंग प्रोसेस कि नबूवत में क्या करना है, वो जेल की तन्हाइयों में सिखाया। हम वो कहते अल्लाह जेल से तो पहले निकाल फिर नबूवत देना। वहाँ उनके पास फरिश्ते आते थे, वहाँ उनको अल्लाह के पैगाम सुनाए जाते थे। दीन का काम सिर्फ इश्तहार देने से नहीं फैलता, लफ्ज़ों से भी बात नहीं बनती, आप अपने रवैयों से लोगों को बताते हैं। मोहसिन जो होता है ना, उसकी नेकियाँ छलकती हैं। जब नेकी बहुत करेंगे तो छलकेगी तो बाहर ही गिरेगी ना। इसी तरह लोगों को खुद ब खुद पता चलने लगता है कि ये बंदा कैसा है। अब ज़रा देखिए यूसुफ़ का अमली रूप, आयत 37, काला ला याती कुमा तामुन तुरज़कानी ही इल्ला नब्बा तुकुमा बितावील कबला याती कुमा। यूसुफ़ ने फरमाया तुम लोगों को जो खाना दिया जाता है इसके आने से पहले पहले मैं तुम दोनों को इसकी ताबीर बता दूंगा। हिकमतें समझिए, आगे तक चलेंगे फिर बात समझ आएगी। यहाँ बस इतनी बात समझ लीजिए कि जेल में खाना जो होता है वो वक्त पे दिया जाता है, और वैसे भी जो महज़ब कौमें होती हैं वो वक्त पे खाती हैं, उनके खाने और पीने के वक्त मुकर्रर होते हैं। हमारी तरह नहीं कि हर वक्त जब जो दिल चाहा आधी रात को उठ के जाके तिक्के खाने लग गए और कुछ खाया, ये एक अंदाज़ है। तो वक्त पे खाना खाने की यहाँ बात पता चलती है। दूसरी बात यहाँ पता चलती है कि हज़रत यूसुफ़ अलैहिस्सलाम ने unki is baat pe ke mujhe khwab ki tabeer bataein. Yusuf alaihi salam ne time slot muqarrar kar liya. Yes, I will tell you before this. Isme ab hum aage jaake main aapko points likhaungi inshaallah tabligh ke nukte. तो उसमें ये बात आएगी कि किस तरह से वर्क को पहले से स्लॉट दे देना चाहिए अगले को, इससे पहले या इसके बाद. तबीर तो तुम्हें बताएंगे, खाने से पहले बता दूंगा और ताकि मेरी बात सुनो. यहाँ से आपको ये पता चल रहा है, जो बात समझ आती है कि एक दावत देने वाले को जिसको मोहसिन कहते हैं, तबलीग का कोई मौका हाथ से जाने नहीं देना चाहिए. हज़रत यूसुफ़ ने शुक्र किया, हमारी ज़ुबान में अगर हम कहें तो, कि इन्होंने ख्वाब देखा और इनको मुझसे ख्वाब की ताबीर पूछने का काम पड़ा. यानी मोहसिन खुश होता है जब लोगों को उससे काम पड़ता है. वो ये नहीं कहता कि अगर मुझे तुमने फिर फंसा दिया, फिर तुमने मुझे इसी काम पे लगा दिया, मैं कैसे कर सकता हूँ. इरम आके नेट को देखिएगा प्लीज़. तो इसमें अमल की बात अपने लिए नोट कर लीजिए कि जब लोगों को हमसे काम पड़े तो खुश हो कि अल्लाह तेरा शुक्र है कि मुझे किसी से काम है, ना कि इसकी जगह लोग मुझे लोगों से काम हो और मैं उनके पीछे फिरती जाऊँ. खैर, अब कहा क्या, ज़ालिकुमा मिम्मा अल्लमनी रब्बी, ये उस इल्म में से है जो मेरे रब ने मुझे सिखाया है, आजजी. ये दूसरा नुक्ता नोट कीजिए. मोहसिन अल्लाह की दी हुई नेमतों और सलाहियतों को अपनी तरफ मंसूब करने की बजाय अल्लाह की तरफ करते हैं. दीन का काम करने वाला हर काम का क्रेडिट अल्लाह को देता है. ये नहीं कहता, देखा मुझे पता था ना, मैं तो पहले ही कहता था मैं तो बड़ा मोहसिन हूँ, बल्कि क्या कहा, ये वो इल्म है जो अल्लाह ने मुझे दिया है. ये कौन कहेगा जो बंदगी के रंग में डूब चुका होगा और उसको अल्लाह ही की नेमत लगेगी. अब मैं और आप क्या कहें, मैं तो ऐसा खाना पकाती हूँ, मेरे तो बाएं हाथ का खेल है, मैं तो एक घंटे में बिरयानी बनाती हूँ. नहीं, मैं नहीं बनाती, मिम्मा अल्लमनी रब्बी. एक दिन में कितनी बार हम किसी भी चीज़ की तारीफ पे ये जुमला बोल सकते हैं कि मेरा क्या कमाल है, मैं तो कुछ करती भी नहीं, पता नहीं ये कैसे बन जाता है, पता नहीं मेरे ये काम कैसे हो जाते हैं. तो ये दिल की गहराई, ये असल में अब वो मैदान हमवार कर रहे हैं. तबलीग से पहले लोगों की बात शुरू कर रहे हैं. और ये देखिए, तबलीग का भी एक खूबसूरत अंदाज़ है कि एकदम तबलीग शुरू नहीं की, बल्कि माइंड सेटिंग की. पहले खाने की बात की, फिर ये कहा शॉर्ट टाइम है, यानी बहुत लंबा दर्स नहीं दूंगा, बल्कि खाने के आने से पहले बात कर दूंगा, ठीक है. फिर तीसरी बात यह है कि अपनी तरफ माइल नहीं किया, बल्कि मिम्मल्लमनी रब्बी, अपने रब की तरफ बात की. और अब इसके बाद देखिए तौहीद की बात आएगी. ये सब अल्लाह ने मुझे कब दिया, ये इल्म तब तावीलुल हदीस अल्लाह ने कब दी, कब ख्वाबों की तबीर सिखाई, जब इन्नी तरक्तु मिल्लत कौमिन ला युमिनूना बिल्लाहि वहुम बिलाखिरतिहुम काफिरून. देखो, मैंने तर्क कर दिया उस कौम का रास्ता जो अल्लाह पर ईमान नहीं रखते और आखरत के वो मुनकर हैं. ये है खूबसूरत नुक्ता आपके और मेरे बहुत गौर से सुनने का. हज़रत यूसुफ़ अपनी ज़ुबान से ये बताते हैं कि मुझे ये सब फहम और फरासत और अच्छी बातें कब मिली, जब मैंने अपने कौम अपनी बिरादरी के गलत तरीके छोड़ दिए, उनके रस्म व रिवाज, उनके तौर तरीके, उनका उठना बैठना सब जब छोड़ा तो मुझे अल्लाह ने नेमत दी. ये बड़ा अहम नुक्ता जो हम नहीं समझते. जब तक पिछली चीज़ों को छोड़ेंगे नहीं, अगली नहीं आएंगी. मसलन कोई कहता है मैं म्यूज़िक छोड़ूंगी जब मुझे कुरान अच्छा लगने लग जाएगा. नहीं, जब छोड़ेंगी ना फिर आपको कुरान अच्छा लगेगा. ये फितरत का एक असूल है. आप जब ऊपर जाते हैं ना, कभी लैडर पे जाते हुए सोचें, नीचे से पाँव उठाते हैं तो फिर ही ऊपर वाली सीढ़ी पे जाते हैं ना. कभी ये तो नहीं हुआ कि नीचे का पाँव भी रहे और ऊपर वाली सीढ़ी पे भी चला जाए. तो फितरत का असूल है, जो बंदा अल्लाह के लिए अपनी पुरानी मनपसंद चीज़ें छोड़ता जाता है उसका दिल खुलता जाता है. और आप सब में से बहुत सारे के चेहरों पे लिखा होता है कि वो कौन से राउंड अबाउट क्रॉस करके आए हैं इस जगह पे. जो जितनी दूर से आया ना, आप देखेगा उतनी उनको खैर ज़्यादा मिलेगी. खुशकिस्मत है वो लोग जो पहले गलत काम करते थे, गुनाह करते थे, सुअर फुखश में पड़े थे. हाँ, अल्लाह ने توبہ کی توفیق دی، اب اللہ استقامت دے، تو وہ سب سے زیادہ خوش قسمت ہے۔ اور اس سے ایک بات پتہ چلتی ہے کہ جو حضرت یوسف کے فور فادرز میں لوگ تھے، جو سمجھیں کہ مصر میں جو لوگ اس وقت تھے، وہ اللہ کو نہیں مانتے تھے، کیونکہ لا یؤمنون باللہ۔ حضرت یوسف کی جوانی پوری مصر میں گزری نا، ماحول کا اثر نہیں ہوا، مصری پیگنز تھے، مشرک تھے، یوسف اس گھر میں غلام تھے، لیکن انہوں نے اس نان مسلم ملک کا عقیدہ، رہن سہن، سب کچھ طور طریقے نہیں اپنائے۔ پچھلے واقعے سے آپ دیکھ چکے ہیں کہ ماڈرن کلچر کی چھاپ یوسف پہ نہیں پڑی، کہ یہاں تو سب کرتے ہیں، یہاں تو سب جائز ہے، ایک گرل فرینڈ تو رکھنی پڑتی ہے، اور ایک تو مرد ہو ہی سکتا ہے ساتھ، چلو کوئی بات نہیں، کسی مشکل میں کام تو آئے گا، یہ نہیں تھا۔ پہلا درجہ کیا کیا میں نے؟ چھوڑا۔ کیا چھوڑا؟ غلط چیزیں چھوڑی۔ چھوڑ کے بس بیٹھ گئے؟ یعنی ہم بری چیزیں چھوڑ دیں؟ نہیں۔ اب اگلا مرحلہ، اب اگلا سٹیج دیکھیے، آیت 38، وَاتَّبَعْتُ مِلَّةَ آبَائِي إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ، میں نے پیروی کی ہے اپنے آبا ابراہیم، اسحاق اور یعقوب کے طریقے کی۔ یہ کہاں تھے سارے؟ ملک شام۔ آپ کہہ لیجئے کہ آپ بیٹھے ہیں لندن میں، تو باپ دادا کے طور طریقے تھے ایشین، ان کا دین تھا عرب کا، عرب کا۔ یوسف علیہ السلام کہہ رہے ہیں کہ میں آ تو گیا تھا مصر میں، میں ایک اس دور کے ویسٹرن ماحول میں آ تو گیا تھا، لیکن میں نے اپنے باپ دادا کے طور طریقے نہیں چھوڑے۔ یہ ہے نان مسلم ملکوں میں رہنے کا مینر۔ دنیا کے آپ کسی بھی ملحد اور کافر ملک میں رہیں، کچھ نہیں بگڑے گا۔ آپ کا شرط ایک ہے کہ وَاتَّبَعْتُ مِلَّةَ آبَائِي إِبْرَاهِيمَ وَإِسْحَاقَ وَيَعْقُوبَ، دنیا میں جہاں مرضی جا کے رہیں، اللہ کے بندے بن کے رہیں، بچ جائیں گے انشاءاللہ۔ اور آپ رہیں مکہ میں اور ابو جاہل کے طریقوں اور فرعونی کلچر کے ساتھ رہیں، تو پکڑے وہاں بھی جائیں گے۔ تو لہٰذا یہ بات سمجھا دی گئی کہ انسان اپنا رنگ ڈنگ نہ چھوڑے۔ اور یہاں سے ایک بات بھی پتہ چلتی ہے کہ باپ پرستی بری چیز نہیں ہے۔ پیچھے ہم نے پڑھا نا کہ باپ دادا کی تقلید، اس کو برے رنگ میں دیکھا تھا، یہاں اچھے رنگ میں ہے۔ اگر باپ دادا کے طور طریقے اچھے ہوں تو ان کو ماننا چاہیے، کوئی بری بات نہیں، ہمیشہ آبا پرستی بری نہیں۔ اچھا، اب یہاں آپ ذرا تھوڑا سا نوٹ تو کریے یوسف کا تبلیغ کرنے کا طریقہ بھی۔ در پردہ لا یؤمنون باللہ وہم بالآخرہ میں انہوں نے کس چیز کا ذکر کر دیا؟ عقیدہ توحید کا اور عقیدہ بالآخرہ کا۔ اور اب اتبعت ملت آبا ابراہیم و اسحاق و یعقوب میں کیا کریں؟ ایمان بالرسل۔ وہ تین بنیادی سبق جن پہ شروع میں دعویٰ دینی چاہیے، یوسف نے ڈیڈ لائن میں بتا دی، پہلے اللہ کی بات، اور انڈائریکٹ کی ہے، چوٹ نہیں ڈالی کہ ہاں تم تو کافر ہو، تم تو مشرک ہو، دیکھتا ہوں یہ ہے وہ ہے دس اینڈ دیٹ، بلکہ خاموشی سے انبیاء کا تعارف کرا دیا۔ دو آیات میں تین مکمل چیزیں سکھا دی ہیں۔ اگر اسلام کی یہ تین چیزیں پوری ہو جائیں نا، تو اعمال میں جتنی مرضی کمی ہو جائے گی، ایک وقت آئے گا کہ انسان جہنم سے نکال کے جنت میں بھیج دیا جائے گا۔ وہ تینوں بتا دی، یہ چیز ہم کو بتا دی۔ اور آپ دیکھیے کہ ساتھ ہی پھر عقل کو اب جوڑنے کی دلیل دیتے ہیں، ما کان لنا ان نشرک باللہ من شیء، دیکھو یہ ہمارے لیے روا نہیں ہے، اٹ ڈزنٹ سوٹس اس، کیا ہم اللہ کے ساتھ کسی بھی شے کو شریک بنائیں؟ یہاں سے کیا سکھا دیا؟ شرک کی تباہیاں، کہ دیکھو کیا ہمیں یہ اچھا لگتا ہے کہ ہم اللہ کی بجائے کسی اور کو پوجیں، اور ماں کہہ کے من کی بجائے زندہ مردہ تمام معبودوں کا کلا کما کر دیا۔ ماں کہتے ہیں غیر عاقل کو، جیسے پتھر کے بت، اور من کون ہے؟ عاقل، جیسے انسانوں کو لوگ پوچھتے تھے یا بڑوں کی جو باتیں ہوتی تھی۔ یہ بتا کے ان کو کہہ دیا کہ دیکھو شرک کی تو دنیا میں کوئی گنجائش ہی نہیں، اور ذالک من فضل اللہ علینا، یہ ہم پر اللہ کا بڑا فضل ہے، وعلی الناس، اور لوگوں پر بھی، ولیکن اکثر الناس لا یشکرون، یہ اللہ کا بڑا فضل ہے ہم پر اور سب لوگوں پر، لیکن اکثر لوگ شکر نہیں کرتے۔ اس میں کیا سکھا دیا؟ دین کو اللہ کا فضل قرار دیا، ہدایت کو اللہ کا فضل قرار دیا. یعنی اگر مجھے حق اور باطل کا فرق سمجھ آ رہا ہے, میری سوچ اچھی ہے, تو یہ میرے پہ اللہ کا فضل ہے. آپ کی سینس میں اس کو یہ کہہ لیں کہ اگر یہ میں کورس کر رہی ہوں تو یہ اللہ کا فضل ہے, میری کوئی خوبی نہیں تھی کہ اللہ تعالیٰ مجھ سے یہ کام لیتا. ٹھیک ہے. اور آخری حصے میں آیت کے شکر سکھا دیا, ولیکن اکثر الناس لا یشکرون. دیکھیے, ماں کان لنا ان نشرک, میں کیا لفظ ہے روٹ بولیے ذرا, نشرک کا شین را کا اور لا یشکرون کا روٹ بولیے کیا فرق ہے, لکھیے اپنے پیج میں. شین را کاف, اب انہی لفظوں کی ترتیب بدلیے, شین کاف را. شرک جو ہے نا شکر کی بدلی ہوئی شکل ہے, بس یہ ایک ڈیفارمڈ شکل ہے. جو اللہ کا شکر گزار نہیں ہوگا وہ کسی نہ کسی قسم کے شرک میں ضرور ملوث ہوگا, اور مشرق دنیا کا سب سے بڑا ناشکرہ شخص ہے. نتیجہ کیا ہوا کہ شرک کی کمی کو اللہ سے دوری کا ذریعہ بنا دیا, کہ اگر میں اور میرے باپ دادا جو ہیں شرک سے بچے ہیں تو یہ اللہ کا فضل ہے. اور ساتھ ہی ساتھ اب دیکھیے کہ دعویٰ پیکج میں شکر بھی سکھا دیا. اور اچھی تبلیغ یہی ہوتی ہے کہ لوگوں کو اللہ کی نعمتیں دکھائی جائیں اور بتایا جائے کہ بتاؤ یہ کس نے کیا اور کیا ہوا. دیٹس اٹ. یہاں تک آپ دیکھیے, حضرت یوسف کی جو کالی تبلیغ تھی وہ پوری ہو گئی. کتنے منٹ لگے ہوں گے یہ تین جملے بولتے ہوئے یوسف کو, بڑے سلیقے سے خوبصورت لفظوں میں بھی بتائے ہوں گے, تو 3-4 منٹ کا سلاٹ ہوگا. ہم کسی کو پکڑیں تو کتنا لمبا باس دیتے ہیں خیر سے. اور کب جب کوئی شادی ہال میں کھانے کی پلیٹ پکڑا, کنکھیوں سے دیکھ رہا ہے کہ کھانا ختم نہ ہو جائے اور میں نے کھانا بھی لینا ہے, اور ہم ہمارے ہتھے چڑھ گیا, آتی نہیں جاتی نہیں پڑھتی نہیں, اتنا مزہ آتا ہے کیا بتائیں, آئیں آپ کو گردان سناتے ہیں. آپ لوگوں کو چہروں کو پڑھا کریں, اس وقت لوگ جان چھڑا رہے ہوتے ہیں آپ سے کہ کہیں کباب ختم نہ ہو جائیں آپ کی تبلیغ کے دوران. یہاں نوٹ کیجئے, دیکھیے ہر بندے کا کیلپر فرق ہوتا ہے. جیسے بچہ ہے نا, کتنے اونس دودھ پی کے بچے کا پیٹ بھر جاتا ہے شروع میں؟ 2-3 اونس. پھر آہستہ آہستہ بڑھتا جاتا ہے نا. اب آپ خیر سے 2 گلاس بھی پی جائیں تو میرا لے خیر ہے, کوئی بات نہیں, بڑھتا ہے نا. وقت کے ساتھ جیسے بچے کا اسٹمک بڑھتا ہے نا, اس طرح جو لوگ ابھی دین کی طرف آئے نہیں ہوتے نا, تو ان کی کیپیسٹی چند اونس کی ہے. یوسف علیہ السلام کو پتہ تھا یہ نیو پرسن ہے, اور انہوں نے کوئی مجھ سے دین سیکھنا نہیں تھا, یہ تو مجبوری میں ان کو میں پکڑ رہا ہوں, اور انہوں نے اس موقع کو جانے نہیں دیا. تو کتنی ڈوز دی؟ جسٹ اپیٹائزر. ہم فل میل دیتے ہیں, بلکہ 7 کورس میل دین کے نام پہ, پھر کہتے ہیں لوگ آتے ہی نہیں, جتنا میں نے زور لگایا اتنا ہی نہیں آئی. تو قصور تو آپ کہ آپ نے اتنا زور کیوں لگایا, تھوڑے سے شروع کریں. کھانا کھلانے والوں کو بھی اتنی پتہ ہے کہ لوگوں کی پہلے بھوک لگانی ہوتی ہے, پہلے بھوک بڑھاتے ہیں نا, پھر اس کے بعد کھانا دیتے ہیں. یہ الگ بات ہے کہ پتہ نہ ہو تو بندہ اسی سے پیٹ بھر لیتا, بعد میں کھانا بچ جاتا ہے نا. لیکن تبلیغ کرتے ہوئے لوگوں کی طبیعتوں پہ تھوڑا سے بات کیجئے. اب اس کے بعد آپ دیکھیے کہ یہ ساری باتیں کرتے کراتے ہوئے کیا ہوا. آیت 39, یا صاحب یسجنی ارباب متفرقون خیر من اللہ الواحد القہار. اے میرے جیل کے دونوں ساتھیوں, کیا بہت سے متفرق رب بہتر ہے یا اکیلا اللہ سب پر حاوی اور غالب ہے؟ یہاں آپ دیکھیے, پہلے تو پکارنے کا انداز دیکھیے, کن کو پکارے ہیں یہ؟ کون سے قیدی؟ کیا الزام تھا؟ قتل کا. یہ نکاؤ مجرمو, او کافرو, کافر بھی تھے مشرک بھی تھے اور قاتل بھی تھے, کہنے کو تو قاتل تھے, یہ کیوں نکاؤ قاتل ہو؟ کیا کہہ رہے ہیں؟ یا صاحب یسجد, کسی شہر میں سب سے بدترین جگہ جو ذہن میں آتی ہے وہ جیل آتی ہے. یہ تو آپ بھی مانتے ہیں, خوف آتا ہے عام لوگوں کو جیلوں کے پاس سے گزرتے ہوئے بھی. لیکن یوسف علیہ السلام کا محسن ہونا دیکھیے کہ کیا کہتے ہیں, یا صاحب یسجنی, او میرے قید کے ساتھیو. یہ ہے پکارنے کا انداز, اپنا کہا. پہلے لوگوں کو اپنائیت تو دیجئے, ابھی وقت اپنائیت دکھانے کا ہوتا ہے, ہم اس وقت ان کو تانے دے کے واپس آ چکے ہوتے ہیں. फिर आप देखिए कि पहले रिवायात की बात की और अब अकल को झंझोड़ा जा रहा है। आ अरबाब मुतफरिकुन, क्वेश्चनिंग, सवालिया अंदाज है, बेहतरीन तरीका है दावत का। ठूंस देना जाए अगले के ऊपर, क्योंकि आपको पता भी नहीं चलेगा कि अगला सुन रहा है या हंसी हूँ हाँ कर रहा है। जवाब मांगेंगे ना तो आपको साफ पता चल जाएगा कि सोच क्या रहा था। तो सवालिया अंदाज से बात करें, व्हाट डज इट थिंक, व्हाट डू यू थिंक, आपका क्या ख्याल है, आप क्या सोचते हैं, आपके ख्याल में खुदा कौन है, आपके ख्याल में दुनिया किसने बनाई। इस तरह की बातों को कहकर इंसान लेकर आए तो लिहाजा, बल्कि अभी शायद मेरे फोन बैग में भी होगा, एक बड़ा खूबसूरत सा वो एक फ्लायर सा था, तो मैंने देखा ये क्या है, सेल फोन की तस्वीर है, ये आईफोन जैसे होता है तो वो ऊपर सामने होता है, इरम देखिएगा है फ्रंट पॉकेट में मेरे बैग की, मैं इनको दिखाती हूँ। यानी दावा मटेरियल में कुछ चीज़ें थी घर पे आई हुई, तो उसमें एक बड़ा खूबसूरत था देखने में iPhone 3 जो होता है ना उसका फ्रंट है लेकिन ज़रा सा बड़ा, तो उसके ऊपर कुछ क्वेश्चंस लिखे हुए हैं कि जिससे एथियस लोगों को माइल किया जा सके कि तुम्हारा क्या ख्याल है कि ये सेल फोन किस चीज़ से बना है, अगर तुम जानना चाहते हो तो प्लीज़। वो जो नीचे होता है ना ये जो उंगली फेरते हैं जिस पे, वहाँ लिखा होता है अगर इसका जवाब चाहिए तो टर्न द पेज। तो फिर बैक पे बड़ा खूबसूरत तरीका जी, ये अल्हम्दुलिल्लाह लंबा सा था किरण है, अच्छा वो फिर दूसरे बैग में होगा यानी, तो उसमें फिर बैक पे उन्होंने ये लिखा हुआ था कि अगर तुम किसी जगह जाओ और तुम्हें लगे कि ये सब चीज़ें रेत और चीनी चीज़ें मिली हुई हैं और ये सब मिलके ये बिल्डिंग बन गई तो तुम मानोगे, नहीं मानोगे। फिर उसके बाद उन्होंने अल्लाह के वजूद के कुछ दलाइल दिए थे, तो मुझे बड़ा खूबसूरत आइडिया उनका लगा। तो ये बात कि अरबाब व मुतफर्रिकून खैरुन अम अल्लाहुल वाहिदुल कहार, ये बिल्कुल ऐसा अंदाज है कि अगले के शऊर को बेदार किया जा रहा है। फिर यहाँ पे एक और चीज़ भी नोट कीजिएगा, अरबाब मुतफर्रिकून, क्या बहुत सारे रब या मालिक बेहतर हैं या एक अल्लाह, ये तो इंसान की फितरत है ना। ये सवाल आगे आएगा सूरत नहल में, गालिबन एक मिसाल आती है कि एक गुलाम जो बहुत सारे मालिकों का गुलाम व मुश्तरक, वो ज़्यादा आसूदा हाल होता है या वो जो कई लोगों के हाथों में हो। सब जानते हैं ना, वो मासियाँ जो घर घर फिरती हैं उनकी ज़िंदगी ज़्यादा खुशगवार है या जो एक ही घर में इज्जत के साथ बैठ के सारा दिन गुजारती हैं, एक घर में खाती भी हैं पीती भी हैं, खुशी गमी ईद ईद के जोड़े भी उनके बन जाते हैं, और जो बेचारियाँ सुबह शाम इधर से उधर उधर से इधर, उनका हाल क्या होता है, सारा दिन इधर उधर भागती हैं घर में, फिर शाम को भूखी होती हैं, एक कहती उधर से खा लेगी दूसरी कहती उधर से खाई होगी, और एक जगह भी नाराज़ तो एक को खुश करती है तो दूसरी नाराज़ है। तो ये शऊर को बेदार किया जा रहा है कि वो एक सजदा जिसे तू गिरान समझता है दिलाता है 1000 सजदों से आदमी को निजात। तो यही बात कह के हज़रत यूसुफ़ ने उनको बताया कि एक रब का बनना ही सबसे खूबसूरत बात है। अमिल्लाहिल वाहिदुल कहार, यहाँ अल्लाह के वाहिद होने और अलकहार होने की बात क्यों की, क्योंकि वो जेल में थे, दो में से एक शख्स तो लाजमी तौर पर सच्चा था, मानते हैं ना, बादशाह को जहर किसी एक ने दिया हुआ था ना। हज़रत यूसुफ उनकी उस कैफियत को पेश करते हुए अल्लाह की वो सिफात लाए हैं जो उनको अल्लाह के करीब कर दें, कि देखो लोग नहीं समझ पा रहे लेकिन अल्लाह इस बात पे गालिब है कि तुम्हारी बेगुनाही को साबित कर दे। इतनी बातें कौन सी की जिसको आप कह लीजिए कि पॉजिटिव बातें, कोई तनकीद नहीं। अब आयत 40 में कहते हैं मा ताबुदूना मिन दूनी ही, नहीं तुम पूछते उसे यानी अल्लाह के सिवा, इल्ला आसमान समई तुमूहा, मगर चंद नामों को जो घड़ रखे हैं तुमने, अंतुम बाबाउकुम और तुम्हारे बाप दादा ने, जबकि मानज़लल्लाहु बिहा मिन सुल्तानिन, अल्लाह ने तो इनकी कोई दलील नहीं उतारी, क्योंकि इनिल हुक्मु इल्ला लिल्लाह, नहीं है हुक्म मगर अल्लाह के हाथ में, यानी सारे फैसलों के इख्तियार अल्लाह के हाथ में, अमर अल्लाह ताबुदु इल्ला इया, उसने हुक्म दिया कि तुम उसके सिवा किसी की बंदगी ना करो, ज़ालिका दीनुल क़य्यिम, ये है सीधा दीन, वलाकिन अक्सर अन्नास ला यालमून, लेकिन अक्सर लोग इल्म नहीं रखते। इसमें बहुत कुछ है, देखिए पहले उनको तारीखी बातें बताई, अपने नाते से मैंने अपने बाप दादा का दीन नहीं छोड़ा, गलत चीज़ों को नहीं अपनाया। फिर दूसरे नंबर पे या साहिब सिजन अरबाब मुतफरिकून कहकर उनके शौर को बेदार किया। अब तीसरे दर्जे पे तनकीद की है, लिखिए तबलीग में तनकीद का दर्जा सबसे आखिर में आता है, जो हम सबसे पहले ले आते हैं, देखा तुमने करती क्या, हाल के काम देखे हैं तुमने अपने? नहीं, तनकीद करनी पड़ती है, लेकिन बिल्कुल आखिर में नफी। लोगों को आप अच्छी बात का हुक्म दें, लोग माइंड नहीं करते। हुक्म ना भी दें बल्कि मशवरा भी दें, कुछ भी के लोग कहते हैं यस। मिसाल है कि आप किसी जगह गए, थोड़ा मौका मिला, आप कहते लोगों नमाज़ पढ़ो। मेरा ख्याल अगर 100 लोग भी उस मजमे में ना, उसमें एक भी बंदा अगर वो मुसलमान है तो आपको ये नहीं कहेगा कि आपने बड़ी बुरी बात कह दी, राइट? वो पढ़े ना पढ़े, लेकिन उनको ये पता है कि नमाज़ पढ़नी चाहिए। देखो रमज़ान आने वाला है, रोज़े रखो, कोई नहीं माइंड करता। 10 हुक्म वाली बातें बताते जाएं लोगों को बुरी नहीं लगती, लेकिन एक नफी की बात बताएं तो लोग चिढ़ में आ जाते हैं। आप कहें नमाज़ पढ़ो, कहेंगे पढ़ो। आप कहें ये तंग कपड़े ना पहनो, इस पे गुस्सा आता है। तबलीग में सबसे पहले लोगों को बातें बताएं करना क्या है। अभी जो कुछ वो कर रहे हैं ना, उसको ना छेड़ें। हज़रत यूसुफ ने बिल्कुल अपने कलाम के आखिरी हिस्से में अब डायरेक्ट तनकीद की, अब कोई ढकी छुपी भी नहीं रखी। कहा कि हाँ, ये जिनको तुम पुकारते हो ना, ये सिर्फ एक नाम है, जस्ट लाइक नाम के खुदा बने हुए, इनके हाथ में कुछ नहीं, और अल्लाह ताला ने इसकी कोई दलील भी नहीं दी कि तुम इनकी कब्रों पे जाके मांगो और इनसे पूछो और इनको गरीब नवाज कहो और कर्मा वाला, करनी वाला, ख्वाजा दस्तगीर, ये सब मई तुहा, ये तुमने अपनी मर्जी से इनके नाम रखे हुए हैं। ठीक है, ये बात समझ आ गई है कि लोगों को तबलीग कैसे करनी है। फिर अमर अल्लाह ताबुदुल्लाया, यहाँ से नबियों की तरह वो पैगाम शुरू किया जो हर नबी ने अपनी तबलीग के आगाज़ में कौमों को दिया। क्या दिया? हज़रत नूह का पैगाम क्या था? अनेबुदुल्लाह वत्तकू, अल्लाह की इबादत करो और उसका तकवा इख्तियार करो। तो अब लोगों को चौथे मरहले पे बता रहे हैं कि अब आगे करना क्या है। चलो भाई, हम नहीं मानते माबूदों को दूसरों को, तो करें क्या? तो कहा ताबुदुल्लाह, ला ताबुदुल्लाह, अल्लाह के सिवा किसी की इबादत ना करो। यहाँ से पता चलता है कि तबलीग का एक मुकम्मल पैकेज है। लोगों को जब भी बात बताएं, तनकीद करें, तो साथ ये भी तो बताएं कि अब इसके बाद करना क्या है। ठीक है, यहाँ देखिए, अक्सर अन्नास ला यालमून से क्या समझ आ रहा है? लोगों की अक्सरियत इल्म नहीं रखती। हम क्या कहते हैं? मेजॉरिटी इज़ अथॉरिटी। कुरान कहता है कि अक्सर लोग जो होते हैं वो तबलीग में या दीन के ऐसे मामला जो होते हैं, इन सारी बातों में सही चीज़ों पे नहीं होते। तो कभी भी मत सोचिए कि अक्सरियत ही सब कुछ होगी। अब आगे उनके ख्वाब की ताबीर आ रही है, लेकिन इससे पहले चंद लफ्ज़ों में हम हज़रत यूसुफ़ अलैहिस्सलाम की तबलीग का थोड़ा सा खुलासा देखते हैं। आप और मैं चाहते हैं कि हमारे घरों में दीन आए, हमारे ख़ानदानों में आए, हमारी दोस्तों में, चाहते हैं कि नहीं? सबसे पहले तो अपनी इस चाहत को कायम रखें। सबसे पहला स्टेप लिखिए, हम तबलीग कैसे करें, मैं तबलीग कैसे करूं, हर एक अपने ऊपर ले लीजिए। पहली बात क्या है कि हम तबलीग से पहले अपने अंदर इस चीज़ की तड़प पैदा करें, तड़पें, दुखें, लोगों के हाल पे रोएं, उनके लिए दुआएं करें। ठीक है, सारे मरहले करने के बाद अब आप क्या करें? नंबर एक, सबसे पहले ख़ुद नेकी पर कायम रहें। आप पहले ख़ुद नेकियां करें। अभी आपके अपने नेकियों के दिन होते हैं, आप दूसरों पे तनकीद शुरू करके आखिरी मरहले पे पहुंच जाते हैं। फिर दूसरे दर्जे में गुनाहों से बचना शुरू करें। आप अपने ऊपर भी वही तरीक तरतीब रखें जो दूसरों पे रखते हैं। पहले आप नमाज़ें तो शुरू करें, पूरी करें, रोज़े रखें। आप कोर्स कर रहे हैं, आपके ऊपर इतने हमले होते हैं रोज़ आयतों की सूरत में, फिर आप कहते हैं मैं कहाँ से शुरू करूँ, मैं तो बहुत ही गंदी हूँ। नहीं, पहले नेकियाँ शुरू करें। स्टार्ट फ्रॉम तौहीद, स्टार्ट फ्रॉम नमाज, फिर मामलात में अच्छे मामले करते जाएं, फिर दूसरे दर्जे पे गुनाहों से बचें। जब आप ये दो काम कर लेंगे ना, तो अल्लाह का एक वादा आपके हक में पूरा होगा, और वो क्या है कि अल्लाह आपकी नेकियों को मशहूर कर देगा। नेक बंदे के साथ जो दिलों में मोहब्बत अल्लाह डालता है ना, वो आपके साथ शुरू हो जाएगी। ज़ुबान से कुछ नहीं बोले आप अभी, लेकिन आपकी दोस्तें, आपके घर वाले, आपके शौहर, आपके ससुराल, आपके बच्चे ये दिल से कायल हो गए हैं कि शी इज़ गोइंग इन द राइट वे। बस ये आपके उस काम को आसान करवाने वाला काम है। ठीक है, इसके साथ होगा क्या कि लोगों के दिल में आपकी मोहब्बत आ जाएगी। सबसे पहले माइल कीजिए, फिर काइल कीजिए। माइल करना समझते हैं, लोगों को अपनी तरफ इंक्लाइन कीजिए। जैसे जानवर जो पालते हैं या किड्स जो होते हैं पेट्स, तो उनको टेम करते हैं ना, फर्स्ट टेम देम, लोगों को अपनी तरफ कायम करेंगे, आप देखेंगे माइल करेंगे तो बात बनेगी। हम क्या करते हैं, जाते ही कायल शुरू हो जाते हैं करना, बड़ी बड़ी आयतें हदीसें सही पढ़नी भी ना रही हो, हम रोब डालते हैं हमने इतनी बड़ी हदीस पढ़ी है, और वो हो सकता है ना समझी में इनकार करके खुद भी गुनाहगार हो जाए। देखिए आप, जैसे ये हाथ है ना, अब जो मेरा हाथ है ये उंगली है, मैं चाहती हूँ कि हाथ इस मेरे इस हाथ की ज़मीन में मेरी उंगली घुस जाए, मुझे क्या करना चाहिए? अगर एकदम करूँगी ना तो ज़ोर से क्या होगा, मेरी उंगली का नाखून भी टूटेगा और उंगली भी हड्डी भी क्रैक हो सकती है। मुझे करना है ना तो पहले मुझे इस जगह को नरम करना पड़ेगा, इस जगह को नरम करूँगी ना तो हल्की सी भी उंगली करूँगी ना तो अंदर चली जाएगी। अब ये लोगों के दिल हैं, हम इंसान हैं, हम पत्थर नहीं हैं। अगर हमें लोगों की बातें बुरी लगती हैं, लोगों को भी हमारी लगती हैं, लेकिन मोहसिन कौन होते हैं, तो लोगों की बातों की परवाह नहीं करते। पहले अपने इर्द गिर्द का माहौल नरम कीजिए, और वो इखलाक से होगा, जिसको आप कहते हैं कि मोहब्बत फातिहे आलम। मैं कहती हूँ अगर दो चीज़ें आपके और मेरे अंदर इस कोर्स के दौरान आ गई ना, तो इंशाल्लाह हमारे ख़ानदान हमें दुआएं देंगे, एक नरमी और एक लोगों से मोहब्बत करना, दोनों बड़ी फ़र्क चीज़ें हैं। बाज़ दफ़ा हमारे अंदर नरमी होती है, लोगों की मोहब्बत कोई नहीं होती, तो वो नरमी भी कुछ फ़ायदा नहीं देती, और बाद अब मोहब्बत इतनी होती है नरमी कोई नहीं होती, तो अपनों को दुश्मन बना लेते हैं। कभी आपने सोचा कि हम जिनकी खैरख्वाही करते हैं, यानी हमारे बच्चे या हमारे डिपेंडेंट्स या हमारे दोस्त, हम तो उनके इतने खैरख्वाह होते हैं, लेकिन हम उनको जहर क्यों लगते हैं? क्यों बच्चे कहते हैं कि मम्मी बर्दाश्त नहीं होती मुझसे, हालांकि आप रोते हैं कि मैं तो इनकी इतनी भलाई चाहती हूँ, राइट कि रॉन्ग? आप तो प्यार आउट ऑफ लव किसी को बार बार पूछ रहे हैं ना, बेटा खाना खा लो, बेटा खाना खा लो, तो बेटा खाना खाने के बजाय गुस्सा करने लग जाए कि इतना क्यों पूछती हैं मुझे। तो आप सोचिए बैठ के कि मैं मेरे मेरी तो इसको शुक्रगुजार होना चाहिए, फिर भी इतना क्यों चिढ़ रहा है? तो यकीनन कोई बात ऐसी होगी जो बीच में आ गई, ठीक है? तो लोगों को अच्छी बात बताएं। फिर उसके बाद अब देखिए हज़रत यूसुफ़ के तरीक़े तबलीग में जो चीज़ हमें समझ आती है, और वो क्या है कि आम नबी जो होते हैं ना, उन्होंने बचपन से ही कुछ इस तरह के हालात देखे होते हैं कि कुछ ना कुछ उनके साथ दीन की बात चल पड़ी होती है। यूसुफ़ अलैहिस्सलाम बचपन से लेके अब तक, यानी जो जेल की साथी हैं कह लीजिए, जेल की उम्र में डायरेक्ट तबलीग करते हुए नहीं दिखे, ना जाके लोगों को बाज़ारों में इन्होंने तबलीग की, ना कोई बुत तोड़े, लेकिन अपने किरदार और अखलाक से इस तरह के काम करते रहे कि जब इनको मौका मिला तो इनकी बात में बहुत ज़्यादा असर हुआ। फिर दूसरी बात देखिए, सिर्फ दो कैदी हैं इनके सामने, सिर्फ दो बात भी गौर से आपकी बात सुनने वाले मिल जाए ना, तो आपके लिए बहुत काफ़ी है। हम कहते हैं बड़े बड़े मजमे शामिल हो, कितने आते हैं, हम दीन में भी ग्लैमरस हो गए, हम दीन में भी तकासुर का शिकार हो गए। ये भी अमल की बात नोट करें कि जब दीन का काम करना है ना, तो एक दो बंदा भी आपको काम का मिल गया, आप काम शुरू कर दें, अल्लाह बरकत दे देगा। फिर अगली बात देखिए कि हालात के मुताबिक काम किया, जब उनको ज़रूरत पड़ी यूसुफ़ की तो यूसुफ़ ने तबलीग की। यही यूसुफ़ उनके साथ पता नहीं कब से रह रहे थे, पहले से खुद नहीं छेड़ा, ठीक है? तो लोगों को अगर आप कोई दीन की बात बताएं तो पहले उनके हालात देख लें, ये नहीं कि माओ के बच्चे रो रहे हैं, उनको भूख लगी हुई है और हम मायके नहीं छोड़ रहे, और हम लोगों को उनकी बातें करें। बाद में लोगों की बस छूट रही होती है और हम बैठे होते हैं, मैं किसी की बात सुन रही थी तो उन्होंने ऐसे ही बता रहे थे कि बस दफ़ा होता क्या, कहते हम एक मस्जिद में गए, कुछ जवान लड़के थे, कहीं रात जाते हुए किसी काम से ही जा जू रहे थे, तो नमाज आई तो मोटिवेट करके कहा कि चलो भाई, और मस्जिद में नमाज़ पढ़ रहे थे, 5 मिनट की तो बात है, पढ़नी है ना तो खुद भी पढ़ेंगे। दोस्त तैयार हो गए, कहते मस्जिद में गए, जो ही इमाम साहब ने सलाम फेरी, पीछे से हाजरीन में कोई एक बुज़ुर्ग थे जो देखने से वाकई बहुत दीनदार और इस काम से मुंसलिक लग रहे थे, झट से आके सामने आ गए, सामने कहने लगे ब्रदर आई वांट टू टेक 2 मिनट्स, यानी जिस जुबान में भी कहा, उर्दू थी या इंग्लिश, तो उन्होंने एकदम कहा कि अगर आप लोग माइंड ना करें तो मैं आपको एक छोटा सा दीन का पैगाम दे दूँ। तो अब मुरव्वत में कोई क्या कहेगा, कुछ भी होगा कैसे होगा, तो इन्होंने कहा श्योर श्योर। तो जो ब्रदर की बात थी, मैं लफ्ज़ बदलूँगी लेकिन बात एक ही थी, तो उन्होंने कहा आपको पता है कि उन्होंने हमें कब छोड़ा? 2 घंटे के बाद। कहते हैं वो दिन और आज का दिन वो मेरे जो दोस्त और जो हम लड़के यंग सारे गए, तो उन्होंने कहा अल्लाह की पनाह, घर में मिलके नमाज़ पढ़ लेंगे, मस्जिद में नहीं जाएंगे। अगर 2 मिनट का है तो 2 ले, 1 का है, अगर 2 घंटे लेने, ऑफकोर्स लेने हैं तो पता होना चाहिए कि 2 घंटे लेने हैं। यूसुफ़ अलैहिस्सलाम ने इतनी छोटी सी बात की, और कब की, जब वो यूसुफ़ से बात सुनने के लिए तैयार थे। अगर यूसुफ़ जेल में तबलीग का काम कर सकते हैं, तो एक लड़की, एक औरत अपने ससुराल और मैके में क्यों नहीं कर सकती? जरूरत क्यों नहीं होती पता है हमें लोगों को बात करने की? क्योंकि अभी उनकी खिदमत करके हमने अपनी जगह नहीं बनाई होती, और हमारे करतूत भी उनको सारे दिखते हैं। वो पिछले मरहले नहीं है ना अभी कि खुद को सिखाया हो, तो नतीजा क्या होता है कि लोग हमारी सुनते नहीं हैं। आप चाहते हैं जिसको अपने तबलीग करनी है ना, आप टारगेट करें, यानी आज आप और मैं बैठे हैं ना शाह, जितने भी लोग हैं माशाल्लाह, आप सब किसी एक को टारगेट करें, सिर्फ एक। ज़्यादा का बोझ मैं आप पे नहीं डालती, आप 10 को कर लें, नो प्रॉब्लम, ओनली वन जो आप, यू कैन अफोर्ड इट, कोई भी हो सकता है। तरीका क्या होगा? सबसे पहले उसके लिए दुआ, जाके जब भी मौका मिले रात दिन में 2 नफिल पढ़ लें कि अल्लाह ताला आज से मेरी ये मेरा गोल है, तो आप मुझे तौफीक दें कि मैं बात ठीक तरीके से कर सकूं, ठीक है। फिर उसके बाद दूसरे दर्जे पे आप इनके साथ क्या करें, इनकी तारीफ़ करनी शुरू कर दें, फिर कुछ खिदमत करें, कोई तोहफा। देखिए आप दाल बनाते हैं ना घर में, रोज़ पकता ही है ना, कि एक दिन दाल पकती होगी, एक दिन सब्ज़ी, एक दिन गोश्त, थोड़ा सा पानी ज़्यादा डाल लें, एक बंदे का खाना अलग करें, बड़ी इज्जत मोहब्बत से उसको अपनी उस दोस्त को, अपनी बहन को भेज दें, मैंने बनाया था, मुझे आप याद आ गई। एक जुमला ना उसमें लिखें कि ऊपर नीचे कोई कुरान, कोई आयतें, कोई दुआएं, कोई कुछ लिख के भेज दें, कुछ भी ना भेजें, नथिंग, बिल्कुल बग़ैर किसी कोशिश के, बग़ैर किसी बात के, सिर्फ आप उनकी खिदमत करें। तोहफा, बाजार गए, कहीं राह से गुजरते देखा कोई 1 पाउंड की चीज़ नज़र आ गई, ये मैंने आपके लिए ले ली थी। अगले को इस तरीके से कायल करें। आप देखिए आपकी बच्चियाँ, आप शादियों में बच्चों को कितना कुछ देते हैं। अगर आपकी बच्चियों को अल्लाह ने तौफीक दी है ना, आप उनको उनके घर के कमरे के सीने परोने की कुछ चीज़ें देते हैं ना। जो बहू अपने मैके से आए हुए बेडसेट को एक दिन उठ के सुबह ससुराल में ससुर सास के आने से पहले उनके कमरे में बिछा देती है, क्या जाता है उसका? कितने का होगा वो बेडसेट? 100 पाउंड का आपने लिया होगा, तो क्या वो उसको ले कर रख लेंगे? और ले भी लें तो 100 दफ़ा ले लें, लेकिन सारी ज़िंदगी उनको याद रहेगा ये कैसी बहू आई है कि अपनी चीज़ें निकाल निकाल के हमें देती है, क्योंकि आप मोहसिन बनना चाहते हैं। करके तो देखें, खुद पूछेंगे बहू बताओ तुम कहाँ पढ़ने जाती हो, तुम कहाँ की पढ़ी हुई हो, बेटी तुम कहाँ से आई हो, तुम किसकी बेटी हो, तुम्हारी नानी कौन थी, ये सबक भूल गए आज, अफरा तफरियाँ सिखाई हैं हमने अपनी नस्लों को। अच्छा ये चूँकि मिसालें हैं, मैं भी औरत हूँ, आप भी औरतें हैं, तो यही देती हूँ। ब्रदर्स के साथ भी यही मौके होते हैं, अगर एक ब्रदर ब्रदर्स में तबलीग करते हैं तो क्या दामादों के पास कोई खूबी नहीं है ससुराल को खुश करने की? आप चाहते हैं कि आपकी नई बीवी जो है वो दीन पे आए, आपके ससुराल आपके दीन की कदर करें, आप अपने ससुराल की खिदमत करें। हमारे यहाँ एक नाम चल गया कि लड़की ही ससुराल की खिदमत करे, लड़के का तो काम एक ही रोप डालना क्योंकि वो दामाद है, ये नहीं है। एहसान करके देखें, आप पहले मोहसिना का लकब लें अपने ससुराल से, अपने घर वालों, अपनी दोस्तों से, फिर देखिए कि आपकी तबलीग का कितना असर होता है। खिदमत, तोहफे, ये वो चीज़ें हैं जो जहेज के अंदर ले जाएंगे तो ज़्यादा खूबसूरती होगी। घर के बुज़ुर्गों को मुसीबत ना समझें। आप किसी जगह जाती हैं, आपको कोई बूढ़ी खातून दिखती हैं जिनको आपको लगता है अब इनकी ज़िंदगी का मकसद क्या है, आप उनको फोकस कर लें। 10 मिनट मैंने अपने मोहल्ले की इस बूढ़ी खातून है, इनको टाइम देना है। और वो बूढ़े बेचारे तो फारिग ही होते हैं, उनको तो पूछने बताने की भी ज़रूरत नहीं पड़ती, चले जाए, थोड़ी सी बात कर लीजिए उनसे, बैठें कि अच्छा अम्मा जी बचपन की सुनाएं, अम्मा जी आपकी शादी क्या हुई, अम्मा जी आप कहाँ पढ़ी, किस स्कूल में गई, देखें अम्मा जी की आंखों में कितनी चमक आती है। फिर ये सब करती जाएंगी ना, फिर कि अम्मा जी ये क्या रखा हुआ है, बेटा ये वो मैं दुरूद तंजीना पढ़ती हूँ, और ये वो, और ये मैं ये वजूफ़े करती हूँ। कहते अम्मा जी मैं आपके लिए कल एक और किताब लेके आऊँगी। इस तरह से वक्त तवज्जो दें लोगों को कि लो अच्छा हाँ मुझे क्या पता था, वो अम्मा जी वो छोड़ के आपके हाथ से सही मसनून किताब ले लेंगी दुआओं की। तरीका जाना चाहिए, फिर आप देखेंगे कि इंशाल्लाह फ़ायदा होगा। ये बात बहुत लंबी हो जाएगी, लेकिन अगर हम नहीं सीखेंगे तो याद रखिए कि हम अपना बहुत बड़ा नुकसान कर रहे हैं। मुझे रोना आता है, यकीन करें। मैं कहती हूँ कि आज हम मुसलमान कुछ काम कर भी रहे हैं दीन का, तो सही तरीके से नहीं कर रहे, और सारा इल्ज़ाम हम देते दूसरों को है। लोगों को शौक कोई नहीं, लोगों को मोहब्बत है दुनिया से, ये है वो है, पहले मैं तो अपने हिस्से का काम करूं। जो बात मुझे थोड़ी सी समझ आई है वो यही समझ आई है कि घर वालों को तकरीरों से नहीं आप खुश कर सकते, कि बेटा ज़रा एक तकरीर तो करना, ذرا درس تو دیجئے گا. بعض فرمائیں گھر والوں کو آپ عملی مثالوں سے قائل کر سکتے ہیں. تبلیغ کی مثال ایسے جیسے بیج کا ڈالنا. آپ ایک بیج ڈال دیں پھر انتظار کریں, اس کو پانی دیں, اس کو ٹیک کیئر کریں, آپ دیکھیں گے آہستہ آہستہ ہو گئے گا. اس طرح لوگوں کے دلوں میں کئی بیج ڈل چکے ہیں گھر والوں کے, ابھی آپ کو نظر نہیں آ رہے اور آپ کہتے ہیں ہمارے گھر والوں پہ اثر ہی نہیں ہو رہا, اور ایک ہفتہ مہینہ صبر کرتے ہیں پھر ایک اتنی کڑوی بات ہمارے منہ سے نکل آتی ہے وہ ساری پچھلی کا اثر ختم ہو جاتا ہے. یہ غلط طریقہ ہے, اس طرح نہ کریں. 10 دن ہم بچے کے ساتھ صبر کرتے ہیں, 11ویں دن ایسی بدتمیزی سے اس کو نماز کی دعوت دیتے ہیں, وہ 10 دن کی نرمی جو اس کے دل میں آئی ہوتی ہے نا وہ 11ویں دن اتنی سخت ہو جاتی ہے وہ کہتا ہے اب نہیں سنوں گا, اب جب دوبارہ اماں کا موڈ ٹھیک ہوگا پھر سوچوں گا. صبر کیجیے, پھل لینے کے لیے بہت وقت لگانا پڑتا ہے. اب دیکھیں جو بیج ہوتا ہے اس میں کتنا کچھ ہے, یہ بیج سے ہی تو سب کچھ نکلا, نہ آپ نے سرخ رنگ ڈالا نہ خوشبو ڈالی, یہ پھول بیج سے نکلے ہیں نا. اس طرح صرف ایک کام کریں, آپ کا میرا ایک کام ہے, لوگوں کے دل میں اللہ کی محبت کا بیج ڈال دیں. ایک کام کر دیں پیچھے ہو جائیں, کہنا اب تم اپنی عقل سے پوچھو تمہیں اللہ کی محبت کیا کہتی ہے, یوز یور برین, میں نہیں تمہیں کہتی کہ نماز پڑھو اور روزے رکھو, بس یہ بیج ڈال دیں. اور آپ اگر بیج کو توڑ دیں پھوڑ دیں کہ دیکھو اس میں کیا رکھا ہوا ہے, کچھ نہیں نکلے گا, انتظار کرنا پڑتا ہے. اللہ کے سامنے اپنی باتوں کو رکھا یا سب کچھ کیا, پھر آپ دیکھیں یوسف علیہ السلام نے اپنی ذات کو بالکل نمایاں نہیں کیا, اللہ منی ربی. اس طرح جو بندہ اپنی ذات کو نمایاں کرتا ہے نا, میں کیسا لگتا ہوں, میں کیسی ہوں, میں کیا کرتی ہوں, اس کی بات سے اثر چلا جاتا ہے. اس سیٹرڈے ہم نے ایک بڑا ہی, میں کہنا چاہیے کہ ہمارے لیے تو اچھا تھا, پتہ نہیں کیسا ایکسپیرینس تھا, ہم ایک جگہ درس کے لیے گئے, وہاں جب گئے تو پتہ چلا کہ وہاں سسٹرز میں سے ایک جو تھی جن کو اردو بالکل نہیں آتی, نیور میں تھی, وہ انگلش تھی, کرسچین تھی, وہ آئی ہوئی تھی. ایک سسٹر اس سے پہلے میں نے راستے میں ان کو فون کر کے بلا لیا, اور یہاں بھی ایک دن آپ ان کو مل چکے ہیں, وہ ہندو کہتی ہیں خود کو, تو وہ وہاں بیٹھی ہوئی ہیں, بعد میں پتہ چلا کوئی ایک شیعہ بھی کہلاتی ہیں. اب کتنا بڑا ایک انسان جو میں ادھر سے ہم سب گئے, میں ہم 2 گاڑیاں بھر کے اس دن گئے تھے, آپ دیکھیے کہ کس طرح سے وہ حالات ہوئے تھے. یعنی مجھے اگر 2 منٹ کا بریک دیں, شاہین آپ آئیے ادھر ذرا, اس دن کیا ایکسپیرینس کیا تھا, ادھر آ جائیے, صرف میں 2 منٹ کا بریک لینا چاہتی ہوں. کہ ہم اس وقت کیا کریں کہ ایک طرف کمرہ بھرا ہوا ہے جو ساری پاکستانی لیڈیز ہے جن کو اردو تھوڑی تو آتی ہے, لیکن وہاں صرف ایک لیڈی ایسی ہے جس کو ایک لفظ اردو کا نہیں آتا. کیا تھا طریقہ کہ آپ اس کو چھوڑیں کہ یہ کیا آ گئی وہ کیا آ گئی اور ان کو لے لیں. اس وقت اللہ سے پوچھا اللہ کیا بولوں, کیسا بولوں, تیاری کچھ, ارادہ کچھ, نیت کچھ, گھر والے کچھ, رائٹ. لیکن یہ یقین تھا کہ یہ اردو والیوں کو سی ڈی بھی دے دیں گے, ان کو 10-15% سمجھ آئے گی, ان کو پوری انگلش سمجھ آتی بھی ہے, مجھے پتہ ہے میری نہیں آئے گی ان کو انگلش سمجھ, یعنی میری انگلش ان کو سمجھ نہیں آئے گی, وہ ہوگی اتنی خوبصورت اور میں کتنی بری لگوں گی ایسی بری انگلش بولتے ہوئے. ایک طرف اردو بولوں گی تو ایسے لگے گا کہ بڑا مزہ آ رہا ہے, اپنی زبان ہے, لیکن یقین کریں ہم لوگوں نے اس دن ریکارڈنگ سے پتہ چل سکتا ہے, صحیح ٹائم نہیں مجھے یاد, میرا خیال ہے 1.25 سے 1.5 گھنٹے, حالانکہ عام طور پہ 45 منٹ سے اتنے کا درس ہوتا ہے, 1 گھنٹے سے زیادہ ہم نے اس دن بات کی. کوئی آپ میں سے شیئر کرنا چاہتا ہے جو اس دن تھا, کہ کیا اس دن ہم گین کر کے آئے؟ جی یہ بھی تھی ہمارے ساتھ, آپ بھی تھیں, آئیے. یعنی صرف آپ کو یہ عملی مثالیں سکھا رہی ہوں کہ لوگوں کو پہلے پرکھیں کہ اس وقت کہنا کیا اور کرنا کیا.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
ادھر آ جائیں, وہ ادھر سے مائک ہوں گے, ادھر کھڑی ہو جائیں.
الحمدللہ کہ جب سسٹر آمنہ بھی جب مسلمان ہوئی ہے, وہ بھی جب شروع میں ان کا پہلا لیکچر اساتذہ جی نے جب دیا تو میں اس بیان میں بھی تھی. تو اب جو یہ والا دوسرے والا بیان ہوا ہے, اس میں ایک ہماری گوری سسٹر تھی ماشاء اللہ, تو وہ جب آئی ہیں ہمیں بالکل بھی نہیں تھا اندازہ کہ اساتذہ جی انگلش میں دیں گی بیان. تو جب آئی ہیں تو ماشاء اللہ میں نے فرسٹ ٹائم اساتذہ جی کی انگلش بھی سنی, ماشاء اللہ بہت اچھی. اور میں بیٹھی ہوئی بچوں سے پوچھ رہی تھی کہ آپ لوگ 10 میں سے کتنے مارکس ہو گئے, انیسہ اور فادیہ نے 10 out of 10 دیے اور عائشہ نے صرف 9 دیے.
اس کا تو ان کی اپنی انگلش بھی خراب ہے.
نہیں ماشاء اللہ, اور بالکل کہ میرا دل کر رہا تھا کہ کاش اس وقت میری نیبر دیویا بھی ہو ادھر, تاکہ وہ بھی سن سکے کہ جو میں باتیں نہیں اس کو بتا سکتی کہ وہ آ کے سنے. کہ ماشاء اللہ کہ میرا بھی ہو رہا تھا کہ باقی یہ اسلام اور कि किस तरह के मजहब का, और उस जी ने कुरान का भी जो बताया था कि कुरान का एक वो जो पुरानी बुक है, जैसे आप देखें अपनी बुक्स देखें कि अगर आप 50 साल की बुक देखें तो वह हमारे बच्चों को समझ नहीं आएगी उसकी लैंग्वेज, तो उसी तरह जो बाइबल और तौरात थी वो वाली क्यों वो होगी, पीछे होगी, और अब कुरान सबसे लेटेस्ट बुक है तो इसके बाद कोई और बुक नहीं आई। तो बाकी वो समझाने का स्टाइल उस्तादा जी का, और गोरी की फीलिंग्स देखने वाली थी, माशाल्लाह लग रहा था कि उसका दिल काफी नरम हुआ है माशाल्लाह। तो इंशाल्लाह ताला जिस तरह सिस्टर आमना हो गई हैं, उम्मीद है कि ये भी हो जाएंगी इंशाल्लाह ताला। तो वो वाली हिस्ट्री में, वो दो शहादा की हिस्ट्री में जब शुरू वाले में
सॉरी मुझे माफ जी माफ करें आप बात कर लिए तो ठीक है।
मेरी रिक्वेस्ट है उस्तादा जी क्योंकि वो वाले बयान की सीडी हो जाए तो हम लोग अपने नेबर्स को देने वाले बने।
देखिए आपने मुझे इतना बेवकूफ समझा कि मैं वो रिकॉर्डिंग सेव रखूंगी। इतनी गलतियां होंगी उसमें इंग्लिश की। लेकिन मैं आपको जो बताने लगी कि उस वक्त मेरा तागूत, मेरा नफ्स मुझे कह सकता था कि ये सोचेगी कि इसको ऐसी इंग्लिश आती है, तो मैंने अपने लंबे दिल को क्या कहा कि जैसी इंग्लिश मुझे आती है इस तरह की उर्दू तो उसको भी नहीं आती, तो कह ले मेरा क्या। यानी अगर मैं खुद नुमाई पे आ जाती तो मैं कभी भी ना देती। ये बताना चाह रही थी कि बस दफ़ा आपको अपनी ज़ात को बुरा समझा के लगा के बात करनी पड़ती है, कर ले। क्यों? इस सोच के साथ कि मैं नहीं अच्छी लगूंगी ना, यही कहेगी ना इसकी इंग्लिश नहीं अच्छी या जो भी है, या बाकी जो सिस्टर्स हैं उनको मज़ा नहीं आएगा। लेकिन इस वक्त की ज़रूरत क्या है जी आप थोड़ा सा ऊंची या करीब आ जाए।
आप तो कह रहे हैं ना कि वो उसको इंग्लिश समझ आएगी, आ रही होगी कि नहीं, तो मैं कहती हूँ कि इस कदर तो उसमें मैं थी सुनने में, और फिर वो खाने के दौरान भी पूछ रही थी जब खत्म हो गया,
वो एंड तक नहीं गई
और उसके बाद तक भी वो बातें कर रही थी, मतलब खाना खा के फिर भी इतनी दिलचस्पी ले रही थी उसके अंदर।
यानी उसने जब वो आके बैठ रही थी जी जज़ाकल्लाह खैर, जब वो आके बैठ रही थी तो मैंने उसके लफ्ज़ सुने हैं, क्योंकि वो सिस्टर हमारी उसके दिल में बड़ी तड़प है अपने ऐसे नेबर्स को बुलाने की, तो वो बुलाती है उसको हर मौके पे। तो वो सिस्टर पहले भी एक दफ़ा, ये गोरी सिस्टर मुझे मिल चुकी है, उनसे एक पहले टॉक हो चुकी है, तो वो बैठी तो उन्होंने कहा कि बिकॉज मुझे शासिया ने बुलाया, तो मैंने कहा चलो मैं फ्यू मिनट्स के लिए इधर आ जाऊँ। यानी वो साफ समझ रही थी कि बस मैंने दो मिनट बैठ के चले जाना है। लेकिन जब हमने बात की और बातें उसको इन्वॉल्व किया, और क्या किया उस दिन आपको बता भी दूं, कोई फारसी नहीं बोली, सूरह फातिहा, कुल हु अल्लाह अहद और सूरत मरियम, ये तीन चीज़ों का सिर्फ तर्जमा, स्क्रीन खोल दी, साथ इंग्लिश की तिलावत सुनाई तर्जमे के साथ, और उसको हल्का सा एक्सप्लेन किया। अल्हम्दुलिल्लाह उसको अपना, उसको उसकी आंखें खुली हुई थी कि तुम्हारे कुरान में मैरी का जिक्र है, तुम्हारे कुरान में जीसस का जिक्र है, जोसेफ़ का जिक्र है। और उसको ये जोसेफ़ की हम बता के भी क्लास में हम आ रहे थे कि हमारी सूरह यूसुफ शुरू हो रही है ट्यूसडे को, तो वो मुझसे पूछने लगी कि नहीं लिसन दिस, मैं कहा डू यू नो जोसेफ, कहती यस आई नो दिस, मैं कहा बट अफसोस कि वो उर्दू में हो रहा है, ये आपकी जो क्लास है। और ये जो दूसरी सिस्टर थी उस दिन वहाँ बैठी, अगले दिन जब इधर ट्यूसडे को मैं आ रही तो मुझे सुबह उनका फ़ोन आया, कहती सिस्टर मैं राइड का पूरी कोशिश कर रही हूँ, मुझे राइड नहीं मिल रही, आई वॉन्ट टू कम हेयर। और वो आपको पता है कि कितना फ़र्क है दीन में। तो बात का खुलासा क्या है कि जब भी दीन की बात करें ना, अपनी ज़ात को पीछे करते हैं, मैं कैसी लगती हूँ, लोग मुझे कैसे वो आइडियलाइज करते, अच्छी लगती हूँ तो लग जाए, बुरी लगती हूँ तो लग जाए, असल मकसद कह के पैगाम पहुँच जाए। हज़रत यूसुफ अलैहिस्सलाम की तबलीग में ये बात जो हमें बहुत ही अच्छी दिखी कि उन्होंने अपनी ज़ात को बिल्कुल नुमाया नहीं किया, बीच में मिसालें दी, यहाँ एक और नोट कीजिए, हज़रत यूसुफ ने अपनी और अपने बाप दादा की मिसालें दी, मकसद अपने ख़ानदान को बड़ा करवाना नहीं था, बल्कि क्या था कि वो यूस अपने उन मिसालों की वजह से लोगों को ये बताना चाह रहे थे कि जो मैं तुम्हें कह रहा हूँ वो मैं खुद भी कर रहा हूँ। फिर इसी तरह आप देखिए कि या कौमी कहा हर कौम नबी ने अपनी कौम को, इन्होंने या साहिबी कहा, ये भी एक थोड़ा सा मामला है क्योंकि गैर इलाके में जाके तबलीग कर रहे थे, क्योंकि मिस्र इनका अपना मुल्क नहीं था। फिर इसी तरह कुछ और बातें वो आगे जाके करेंगे, ज़रा इनकी बात पूरी हो जाए, क्योंकि यूसुफ़ के किरदार और नबी सल्लम के किरदार को भी हमने टैली करना है। अब आयत 41 से ख्वाब की ताबीर बताते हैं। या साहिब ये सिजनी अम्मा हदुकुमा फयस्की रब्बहु खमरा, ऐ मेरे जेल के दोनों साथियों, देखिए वही मोहब्बत, ओ माई डियर फ्रेंड्स माई बडीज, हाँ तुम में से एक तो अपने आका को शराब पिलाएगा, व अमल आखरु, और जो दूसरा है फयुस लबु फ़ता कुलुत तैरु मेर रासी ही, اسے سولی دی جائے گی اور پرندے اس کے سر میں سے نوچ نوچ کر کھائیں گے۔ قضی الامر، فیصلہ کر دیا گیا اس معاملے کا، الذی فیہ تستفتیان، جس کے معاملے میں تم دونوں مجھ سے پوچھ رہے تھے۔ یہاں بھی آپ دیکھیے عمل کی بہت ہی خوبصورت باتیں۔ پہلی بات دیکھیے کہ خواب کی تعبیر بتائیے، پہلے کس کی بتائیے؟ جس کا خواب اچھا تھا۔ ہوا یہ تھا کہ نان بھائی جو تھا وہ، اس نے زہر دیا ہوا تھا، اس نے اس قتل کے مقدمے میں قتل ہو جانا تھا، اور جو شراب پلانے والا تھا وہ سچا تھا، اس نے رسرخرو ہو جانا تھا۔ حضرت یوسف کو دونوں کے خوابوں سے یہ بات سمجھ آ گئی تھی، لیکن تعبیر پہلے کس کی بتائی؟ جس کی تعبیر اچھی تھی۔ یہ ہے وہ بات جس کو اللہ کے نبی نے بھی حدیث میں کہا کہ بشرو ولا تنفرو، لوگوں کو خوشخبریاں دو، ان کو نفرت نہ دلاؤ۔ یعنی جب لوگوں کو کوئی بری بات بتانی بھی ہو تو اس سے پہلے اچھی بات جو ہے وہ ان کو بتا دو۔ دوسری بات آپ دیکھیں، انڈائریکٹ بات کی، یہ نہیں کیا کہ تم اس کی آنکھوں میں آنکھیں ڈال کے کہو گا کہ تم تو یہ کام کرتے رہو گے اور تم تو سولی پہ چڑھ جاؤ گے۔ اس سے کیا پتہ چلتا ہے کہ تبلیغ کرتے وقت جس کی بات ہو بلکہ اس کو ہائی لائٹ نہیں کرنا چاہیے، ورنہ تو وہ اس گلٹ کی وجہ سے بات سننے سے زیادہ شرمسار ہوگا۔ انڈائریکٹ تبلیغ کا اشارہ ملتا ہے۔ ٹھیک ہے، اگلی بات دیکھیے، اس میں لفظ آیا ربہو، تو رب کیا؟ تو رب کا معنی یہاں بادشاہ کے لیے، عربی زبان میں مختلف طرح کے الفاظ استعمال ہوتے ہیں، تو رب کا لفظ یہ ہے کہ تم اپنی جاب پہ دوبارہ چلے جاؤ گے اور تمہارا یہ سارا معاملہ جو ہے وہ درست ہو جائے گا۔ ہاں وہ ام الاخر، وہ دوسرا، اب کیا وہ دوسرا کہیں دور تھا؟ وہیں بیٹھا ہوا تھا نا، لیکن بس ایسے ہلکا سا ذکر کر دیا کہ ہاں ہم تم دونوں میں سے ایک ایسا ہے کہ فیوس لبو، وہ سولی پہ چڑھا دیا جائے گا۔ پھر کیا ہوگا؟ فتح کل و تیر میں راسی ہی، پرندے اس کے سر میں سے نوچ نوچ کر کھائیں گے۔ ٹھیک ہے، تو اسے دونوں کی تعبیر بھی بتا دی، بات ختم ہو گئی، سب کچھ ٹھیک ختم کر کے اب اسے بات ختم، بس خواب کا اتنا ہی ذکر ہے۔ اچھا پھر کیا ہوا؟ یوسف نے جو بتایا تھا وہ بات بالکل سچ ہو گئی، اور سچ بھی کیسے ہوئی؟ آیت 42 دیکھیے گا، وقال للذی ظن انہ ناج منہما، اور یوسف نے اس شخص سے جس کے بارے میں آپ نے یہ گمان کیا تھا کہ وہ ان دونوں میں سے نجات پا جائے گا، کیا کہا؟ اذکرنی عند ربک، اپنے آقا سے میرا ذکر بھی کرنا۔ یعنی وہی بات ہوئی، مقدمہ چلا تو جو شراب بنانے والا، جو ڈاکٹر بادشاہ کو شراب پلانے والا تھا، وہ اس مقدمے سے باعزت رہا ہو گیا، اور نان بھائی پہ قتل کا مقدمہ ثابت ہوا، اس کو سولی پہ چڑھا دیا گیا۔ اب یہ شخص جو نجات پا رہا ہے، جب جیل سے آزاد ہوا کہ بھائی اس پہ اب جرم نہیں ہے، تو یوسف علیہ السلام نے اس کو کیا کہا کہ تم یہاں سے جا رہے ہو نا، تو ذرا اپنے بادشاہ یا ربہو یا اپنے آقا سے میرا ذکر کر دینا کہ جیل میں ایک شخص ہے بغیر کسی جرم کے بیٹھا ہوا ہے، ذرا اس کا مقدمہ کھول لیں، ذرا اس کی فائلوں کو دیکھیں کہ کیا ہوتا ہے۔ یوسف نے کیا کیا؟ اسباب یوز کیے۔ اللہ نے دیکھیے کیا کیا، فانساخ الشیطان ذکر ربہ، تو اسے بھلائے رکھا شیطان نے ذکر کرنا اپنے آقا سے۔ پھر نتیجہ کیا نکلا؟ فلبث فی السجن بضع سنین، تو آپ رہے جیل میں کئی برس تک۔ جس کو کہتے ہیں کہ تقدیر غالب آتی ہے۔ یوسف علیہ السلام نے کوشش کی، مینز استعمال کیے کہ میں بے گناہ قید ہوا ہوا ہوں، مجھے نکال دیا جائے، لیکن اللہ اپنا کام کر کے رہتا ہے۔ اللہ تعالیٰ چاہتے تھے کہ یوسف ابھی کئی اور سال رہیں جیل میں، ایک وجہ۔ دوسری وجہ کیا تھی آپ امیجن کیجئے، وہ ساکھی یہاں سے نکلا، بادشاہ کے دربار میں گیا، پھر بیٹھ کے کہتا کہ بادشاہ سلامت، جیل میں میرا ایک دوست تھا اور وہ بہت اچھا ہے، لیکن اس پہ جھوٹا مقدمہ لگ گیا ہوا ہے، اور آپ اس کو بلا کے ذرا اس کے مقدمے کی چھان بین کریں، کیسا فیل ہوتا؟ ہو سکتا ہے بادشاہ بھی سن کے اگنور کرتا، بھائی جیل میں تو اتنے کئی ہوں گے، ہم کیوں نہ کریں۔ اگر بالفرض اس طرح کرنے سے یوسف جیل سے باہر آ جاتے تو کیا وہ عزت ہونی تھی جب آگے ہونے والی ہے؟ اللہ چاہتے تھے کہ یوسف عزت کے ساتھ جیل سے نکلے۔ ابھی یوسف کی مشکل اللہ نے کچھ اور سال لمبی بھی کر دی، کیونکہ ابھی ان کو اور محسن بنانا تھا۔ دوسری بات اس حصے سے پتہ چلتی ہے کہ شیطان بندے کو نیکیاں کرنا بھلا دیتا ہے، انسان بھول ہی جاتا ہے، نماز کا وقت تک بھلا دیتا ہے، कई और कामों की नीयतें हमने की होती हैं लेकिन बाद में याद नहीं रखते, भूल जाते हैं, जहन से निकल जाती हैं चीज़ें। फिर इसी तरह आप देखिए विदा का जो लफ्ज़ है ना, अरबी ज़ुबान में 9 से कम तक के लफ्ज़ों के लिए आता है, यानी 10 से कम साल की मुद्दत तक वो जेल में रहे। खैर अब क्या हुआ, अब यूसुफ़ की ज़िंदगी का एक और मरहला। कितने सीसॉ हैं, कभी ऊपर कभी नीचे, बाप की मोहब्बत का अरूज तो कुएं की गहराई की बस्ती, वहाँ से निकले तो अजीज़ मिस्र के घर में इज़्ज़त मिली, मोहब्बत कुछ ज़्यादा ही मिली, तो वहाँ से निकले तो जेल की पस्तियों में आ गए। अब इन पस्तियों से अल्लाह देखिए कैसी इज़्ज़त देने लगा है, जो अल्टीमेट सक्सेस की सूरत में यूसुफ़ की ज़िंदगी में आती है। असबाब अल्लाह ने क्या बनाया यूसुफ़ के जेल से निकलने के, आयत 43, वक़ाल अल मलिको, और बादशाह ने कहा, कौन सा बादशाह, जो उस वक्त का हुक्मरान था, ख्वाब देखा बादशाह ने क्या, इन्नी अरा सब बकरात सीमानी याकुलुहुन्ना सब उन इजाफ, मैं ख्वाब में देखता हूँ कि 7 मोटी गायें हैं जिनको खा रही हैं 7 दुबली गायें। कितना अनयूजुअल ख्वाब है, यानी बैल है मोटे मोटे कॉज, 7 बहुत फैटी हैं और 7 बहुत स्किनी हैं, तो जो फैटी कॉज हैं उनको दुबली गायें खा रही हैं, ठीक है, ये ख्वाब देखा है। या थोड़ा सा समझ लीजिए कि ये मलिक कौन था। इस वक्त तक मिस्र पे फिरायना कौम की फिरायना हुकूमत नहीं थी, यानी फिरौन का टाइटल अभी नहीं था, बल्कि वहाँ चरवाहे बादशाह थे। अगर आपने कभी हिस्ट्री पढ़ी हो बनी इसराइल की, तो आपने कभी नाम सुना हेकस हेक्सस किंग्स, नाम सुना कभी, यानी चरवाहे बादशाह, यानी आप ये कह लीजिए कि फिरौन के मिस्र पे रूलरशिप से पहले मिस्र पे किंगशिप थी, बस इसको ये समझ लीजिए, ठीक है। ऐसे वाक़ मिलते हैं कि कुछ सहराई कबीलों ने कुव्वत हासिल करके इन मुल्क इलाकों पर चढ़ाई की, फिर या तो लूटमार करके वापस चले जाते थे या फिर इन इलाकों में छोटी छोटी हुकूमतें कायम कर लेते थे। इसी तरह मिस्र में चरवाहे बादशाहों की एक हुकूमत हुई, सहराई कबीलों से ताल्लुक़ रखते थे, उन्होंने किसी ज़माने में मिस्र पर हमला किया था और वहाँ के जो मुकामी लोग थे जो ख़ुद को किप्ती कहते थे इनको ग़ुलाम बनाकर वहाँ हुकूमत कायम की थी। कहते हैं कि ये जो मलिक है ना ये उसी ख़ानदान का एक शख्स था। इस बादशाह के किरदार और रवैये से जो बात पता चलती है वो क्या है कि तौहीद से दूर, रिसालत से नाबलद, लेकिन फितरतन एक अच्छा इंसान था, जिसको आज आप भी कह सकते हैं कई नॉन मुस्लिम बहुत ज़्यादा डिसेंट होते हैं। अब इस बादशाह का ख्वाब पूरा नहीं हुआ बल्कि ख्वाब का दूसरा हिस्सा, व सब सुम्बुलात इन खुदरिम व उखरा या भी साथ, और 7 बालियां हैं हरी और 7 खुश्क हैं। बालियां किसको कहते हैं, ईयर्स होती है ना, जैसे जिसके अंदर दाने होते हैं, यानी 7 खुश्क खोशे और 7 गीले, तो वो खा रहे हैं कौन, सब्ज बालियां जो हैं वो दूसरी खुश्क हैं। बस अभी इतना ही कह के बादशाह कहता है, या अय्युहल मलऊ, ओ मेरे दरबारियो, अफ्तूनी फी रुयाया, मुझे बताओ मेरे इस ख्वाब की ताबीर, इन कुंतुम लिर्रुया ताबुरून, अगर तुम मेरे ख्वाबों की ताबीर कर सकते हो। आम बात है, बादशाह ने ख्वाब देखा, अपने दरबारियों को बुला लिया कि मुझे इस ख्वाब की ताबीर दे दो। अब दरबारी देखिए कैसे हैं, आयत 44, قالوا ادغاس احلام, उन्होंने कहा ये तो मुंतशिर ख्वाब है, परेशान ख्याल है, ये बैड ड्रीम्स हैं, आपने लगता है खाना हैवी खा लिया था, कुछ समझ नहीं आ रही आपकी, ये बातें जो हैं इसकी तो कोई हकीकत हमारे ऊपर खुली नहीं रही, गोया कि आपके ख्वाब की कोई ताबीर नहीं। और वैसे भी वमा नहनु बितावील الاحلام بعالمین, ऐसे ख्वाबों की ताबीर हम नहीं जानते, यानी जो आप बादशाह के इर्द गिर्द के लोग थे वो नहीं जानते थे इस ख्वाब की ताबीर, उनको लगा ये बिल्कुल वही ख्वाबों की जो आपको किस्मों में लिखाया था हदीसुन नफ्स, कि इस तरह के स्कैटर्ड ख्वाब हैं तो इसकी कोई ताबीर नहीं है, लिहाजा आप हमसे कुछ ना पूछें। अब उन्होंने तो उसको मायूस कर दिया, लेकिन हुआ क्या, जो ही लफ्ज़ ख्वाब और उसकी ताबीर आया तो उस साकी को क्या याद आ गया, यूसुफ याद आ गए। तो आयत 45, وقال الذي نجا منهما, और कहा उस शख्स ने जो इन दोनों कैदियों में से निजात पा गया था, कौन था वो, साकी, क्या, وذكر بعد امتن, और एक तवील अरसे के बाद उसको याद आ गया, यानी इतने साल गुजर गए थे फिर उसको याद आ गया, कौन, यूसुफ याद आ गया। بادشاہ کو کہنے لگا، انا انبیوکم بتاویلہ فارسلون، میں بتا دوں گا تم لوگوں کو اس کی تعبیر، بس ذرا مجھے قید خانے میں یوسف کے پاس بھیج دیں۔ یہاں تھوڑے سے مشکل لفظ ہیں، دیکھیے گا، ادغاز کا جو لفظ ہے نا دخسن سے ہے، دعات غین سا، لکڑیوں کا گٹھڑ، جھاڑو پہلے دور میں لوگ دیتے تھے نا، اسی کو کہتے ہیں۔ مختلف رنگوں اور مختلف سائز کی لکڑیاں ہوتی ہیں اس گٹھڑ میں، اسی سے اس کا معنی ملانا بھی ہے، کپڑے کو دھونا اور صاف نہ کرنا، اس کو دخسن کہتے ہیں۔ یہاں اس سے مراد ہے کنفیوزڈ تھاٹس، نائٹ میئر، بیکار خواب، خام خیالی، گڑبڑ، بے جوڑ خواب، یعنی انہوں نے اس کو اہمیت نہیں دی۔ آیت 45 میں جو لفظ ہے ودکر، یہ کیا ہے بھائی؟ یہ ذکر ہی تھا۔ عربی زبان میں ایک اصول ہے کہ دو زالیں جب ملتی ہیں نا، یہ لفظ کہتا ہے و از ذکر، تو زال زال مل جاتی ہے تو دال بن جاتی ہے۔ کوئی اس کی قرآن کی بڑی معروف جگہ آپ کو یاد ہے؟ ریپیٹیشن ہے، فحل میں مدکر، مدکر کون ہے؟ مذکر، ٹھیک ہے جی، وہی بات ہے بالکل، کہ دو زالیں ملتی ہیں نا تو دال، ورنہ تو بول ہی نہیں سکتے، مذکر آواز ہل جاتی ہے نا، تو یہاں ذکر ہی مراد ہے۔ اور امت ان کا لفظ یہاں جو آیا ہے لانگ ٹائم پیریڈ کے بارے میں، خیر اس کو یاد آ گیا، کہا کہ بھیج دو، بادشاہ کو تو چاہیے تھا، اس نے اس کو بھیجا یوسف کے پاس۔ اب آیت 46 میں دیکھیے کہ اتنے سالوں کے بعد وہ شخص یوسف کے سامنے، اور اب یوسف کو ایک اور موقع مل رہا ہے محسن بننے کا، کیسے؟ آیت 46، یوسف ایوہ الصدیق، اے یوسف اے سچے انسان، کوئی لگی لپٹی رکھے بغیر وہ شخص یوسف کو کیسے پکارتا ہے؟ براہ راست اس کے نام سے، کوئی ٹائٹل نہیں دیا، کچھ نہیں۔ ہاں ایک خوبی اس کی جو اس کے ذہن میں تھی، وہ کیا تھی؟ کہ یہ سچا شخص ہے۔ یہ ہوتی ہے سچائی، جو محسن جو ہوتا ہے نا وہ صدیق بن جاتا ہے، ایک وقت آتا ہے۔ اور فوراً کام کی بات پہ آ گیا، افتنا فی سب بکرات سیمانی یاکلہن نصب اجافن، ہمیں تعبیر بتائیے سات موٹی گائیوں کے بارے میں کہ ان کو کھا رہی ہیں سات دبلی گائیں، اور ساتھ ہی وہ سب بھی سنبلات ان خسریں وہ خراج یا بساتن، اور سات سبز بالیوں اور دوسری سات خشک بالیوں کے بارے میں بھی۔ کیوں بتائیں تعبیر؟ تاکہ لعلی ارجع الی الناس، تاکہ میں واپس جاؤں لوگوں کی طرف، لعلہم یعلمون، تاکہ ان کو بھی معلوم ہو جائے۔ پہلے تو ذرا اس آیت میں طرز تخاطب پہ غور کیجئے کہ یہ شخص تھا تو مشرک ہی نا، مشرک اپنے کام کا بندہ ہوتا ہے، کوئی معذرت نہیں، کوئی لگی لپٹی نہیں، نو سوری، کام پڑا آ کے کھڑے ہو گئے۔ دوسری بات دیکھیے، یوسف علیہ السلام اس وقت میں کیا رویہ اختیار کرتے؟ آ گیا میرا خیال، پڑ گئی میری ضرورت، آ گئی یاد ہماری، کیونکہ یوسف نے بھی تو اس کو یہ کام کہا تھا نا، اور اس کام کا تو کوئی نام نشان نہیں۔ ذرا خود سے پوچھیے، اگر یوسف کی جگہ میں ہوتی تو کیا کرتی؟ اس بندے کا اشر آتے ہی اس نے کام کر دیا، کام پیش کر دیا۔ تو یہ ہوتے ہیں محسن کے، جو صرف دینے والے ہوتے ہیں۔ آپ جب درخت کے پاس جاتے ہیں اور اس سے پھل لیتے ہیں نا، تو کبھی درخت نے آگے سے یہ نہیں کہا، پانی تو کبھی مجھے دیا نہیں تم نے، کبھی میرے اندر کھاد تو تم نے ڈالی کوئی نہیں، بس درخت پھل دے دیتا ہے۔ تو اپنے لیے عادت بنائیں، آپ نے لوگوں نے آپ کے 10 کام بھی نہ کیے ہوں جو آپ نے ان کو کہے ہوئے ہیں، جب ان سے سامنا ہو ایک جملہ بھی نہ اس پہ پوچھے، کیا ہوگا تو بتا دے گا، ٹھیک ہے، نہیں کیا تو آپ کو اس سے پوچھ کے ملنا کیا؟ شرمندگی سے بچائیں، کلیشز سے بچائیں لوگوں کو، لوگ آپ کے اور قریب آ جائیں گے۔ لوگوں کو اپنی طرف سے سیکیور کر دیں کہ انا مسلم، میری زبان میرے ہاتھ سے تم مسلم ہو، میں ایک تانہ بھی نہیں تمہیں دوں گا۔ کل رات کسی سسٹر کا فون آیا، بہت اچھی سسٹر ہیں، بلکہ بہت دل سے قریب ہیں ہماری کلاسز کے، لیکن وہ نہیں آ پاتی ہیں، وہ ان کے حالات ہی ایسے ہیں کہ وہ جاب کرتی ہیں۔ تو مجھے رات کو کہنے لگی کہ بیچ میں میری کبھی کبھی چھٹی آتی ہے ہفتے میں ایک دن، میں صرف اس سوچ سے نہیں ادھر آتی کہ بہنیں کیا کہیں گی کہ کبھی آتی ہے کبھی نہیں آتی۔ میں نے کہا اللہ کی بندی، ان کو تو پتہ بھی نہیں ہوگا آپ کبھی آتی ہیں نہیں آتی، آپ اپنا فائدہ دیکھو۔ تو لوگ بعض دفعہ یہ انسیکیورٹی فیل کرتے ہیں، یوسف علیہ السلام کے بارے میں اگر اس شخص کو ہلکا سا بھی شبہ ہوتا کہ یوسف تو پچھلے سارے گڑھے مردے کھود دیں گے تو کبھی اس طرح نہ آتا. تو لوگوں کو اس طرح کا اعتماد دیں, دل کی بات وہ لوگ آپ سے کر لیں جو آپ سے دل سے دشمن ہیں. یوسف خواب کی تعبیر بتاتے ہیں, اور ذرا تعبیر بتاتے ہوئے وہ درباریوں کی تعبیر بھی ذہن میں رکھیں کہ یہ کچھ نہیں ہے, ادغاس و اخلام ہے, یعنی انہوں نے اس کو ٹال دیا تھا, لیکن کتنا اہم خواب تھا. قالا تزرعون سبع سنین دعوًا, یوسف نے تعبیر بتاتے ہوئے فرمایا تم 7 سال تک خوب زراعت کرو گے لگاتار. دعوًا کا لفظ جو ہے نا داب سے ہے, داب کہتے ہیں عادت کو, پیچھے کہاں پڑا ہے, کداب آل فرعون, جیسی عادت تھی آل فرعون کی. تو داب کیا ہوتا ہے, بار بار ایک کام کو کرنا. تو یہاں اس سے پھر محنت کا معنی پایا جاتا ہے کہ 7 سال تم کھیتی باڑی کرو گے. سنین وہی ہے جو پیچھے بھی بات کر گئے, سن سے سن 2000 فلاں سن فلاں. پھر کیا ہو, فما حسد تم, پھر اس دوران میں جو فصل بھی تم کاٹو گے فضروح فی سنبولی ہی, تو اس کو اس کی بالیوں ہی میں رہنے دینا. الا قلیلا مما تاکلون, سوائے اس تھوڑی سی تعداد کے جو تم کھاؤ گے. یعنی یوسف علیہ السلام نے نہ صرف یہ کہ خواب کی تعبیر بتائی خواب کی تعبیر بتائی بلکہ حل بھی بتا دیا کہ دیکھو تمہارے اب 7 سال بہت زیادہ خوشحالی کے آنے والے, تم کیا کرنا کہ جو اناج اگے گا نا اس کو اس کی بالی میں چھوڑ دینا, تھوڑی سی نکال لینا جو وقتی طور پہ ضرورت کا ہے کھاؤ, اور جو بالی میں اس کو سیو کر دو, کیونکہ اس طرح سے جو دانے کو سیو کیا جاتا ہے نا اس کو گھن نہیں لگتا. اور یوسف علیہ السلام نے آج سے کتنے سال پہلے پریزرو کرنے کا طریقہ سکھا دیا, کیڑوں سے مکوڑوں سے فصلوں کو گرمی سردی سے بچانے کا طریقہ ہے. آج سائنس ترقی کر کے جو چیزیں جانتی ہے وہ اس وقت یوسف نے بغیر اس کے بتا دی. پھر کیا ہوگا, یہ سالوں میں تم خوب اناج سٹور کر لو, پھر کیا ہوگا, 48 ثم یاتی من بعد ذلک السبع شداد, پھر اس کے بعد 7 آئیں گے سال بہت سخت. یہ کون سے سال ہے, قحط کے, خوشحالی کے بعد 7 سال کا قحط پڑے گا. یا کلنا ما قدمتم لہن الا قلیلا مما تحسنون, وہ 7 سال چٹ کر جائیں گے اس کو جو کچھ تم نے ان کے لیے بچا رکھا ہوگا, سوائے اس کے جو تم محفوظ کر لو گے بیج ڈالنے کے لیے. سمجھ آیا مشکل جملہ, کہ ان 7 سالوں میں جو تم سٹور کرو گے غلہ, اس میں نکال کے وہ غلہ کھانا جب کہ کہتا جائے گا, ہاں لیکن اس میں سے تھوڑا سا اناج اگلے سالوں کے بیج کے طور پہ پھر محفوظ کر لینا. کتنی اللہ تعالیٰ نے ان کو حکمت دی تھی, یہ ہے تاویل الاحادیث, کہ کھاؤ پیو اور اس طرح وہ 7 سال گزر جائیں گے, پھر اس کے بعد کیا ہونا ہے یہ بھی بتا دیا. ثم یاتی من بعد ذلک عام فیہ یغاث الناس, پھر آئے گا اس کے بعد 1 سال کے اس میں خوب بارشیں ہوں گی لوگوں پر, وفیہ یعصرون, اور اس میں وہ انگور کا رس نچوڑیں گے. ساتھ ہی بتا دی, یعنی یوسف علیہ السلام نے کتنے سال کے اوپر محیط تعبیر بتائی ہے, 15 سال, 7 پھر 7 اور پھر 1. کیا خوبصورت علم ہے, اس کو علم کہتے ہیں. وہ کہہ رہے تھے ادغاس و احلام, اچھا جو بات ہمیں سمجھ نہیں آتی نا ہم اس کو اس طرح ہی ٹال دیتے ہیں. کبھی آپ کے ساتھ ایسا ہوا, بڑے جوش میں کوئی خواب دیکھتے ہیں, پھر آپ جاتے ہیں کسی کو کہ پتہ نہیں اس خواب کے بعد تو مجھے جنت کا کوئی سرٹیفکیٹ ملنا ہے, اب اگلا بندہ جا کے آپ کے خواب کو سن کے سمجھ نہیں پاتا, وہ کہتا نہیں کچھ نہیں کچھ نہیں صدقہ دے دو, تو لوگ منہ لٹکا کے آ جاتے ہیں. جو خواب دیکھتا ہے نا اس کا بڑا دل چاہتا ہے کہ لوگ اس خواب کے آگے اور راستے کھولیں, پھر یہ ہوگا وہ ہوگا دس اینڈ دیٹ, لیکن یوسف علیہ السلام کے خواب کی تعبیر جو تھی اس کو سن کے ذرا سوچیے کہ بادشاہ کا دل کتنا خوش ہوا ہوگا. اب یوسف کی زندگی کا وہ دور ہے کہ جس کو کوئی چیلنج نہیں کر سکتا. اللہ حکم, لفظ یغاث کا معنی خوب بارشیں برسانے والا, غیث وہ بارش جو بہت انتظار کے بعد ہو. ٹھیک ہے, چلیے پوری بات پڑھ کے پھر اس پہ تبصرہ کل کر لیں گے. آیت 50, وقال الملک, یہ سب سن کر, کیا سن کر, تعبیر سن کر بادشاہ نے کہا, ائتونی بھی, اس شخص کو فوراً میرے پاس لے آؤ. یعنی جس کی تعبیر اتنی اچھی ہے, تدبیر اتنی پیاری ہے, وہ شخص کتنا انٹیلیجنٹ ہوگا, یہ جیل میں رہنے کے قابل نہیں ہے, اس کو تو بادشاہ کا مشیر ہونا چاہیے یا وزیر ہونا چاہیے, جو فوراً اس کو لے کر آؤ. فلما جاء الرسول, پھر جب آیا اس کے پاس ایلچی, بادشاہ نے اپنا قاصد بھیجا جیل میں کہ جاؤ یوسف کو لے کر آؤ. کیا کیا ہوگا یوسف نے؟ ایک تو وہ رویہ جو میرا اور آپ کا ہو سکتا ہے اور ایک محسن کا رویہ. یوسف علیہ السلام نے محسن کا رویہ اختیار کرتے ہوئے کہا قال ارجی الی ربی کا, واپس چلے جاؤ اپنے آقا کے پاس, یعنی میں نہیں جا رہا تمہارے ساتھ. کیوں؟ جب تک میرے اوپر لگا ہوا الزام نہ دھل جائے. اگر مجھے بلانا ہے تو مقدمہ کھلواؤ اور فَسَّلْهُمَا بَالُ نِسْوَةِ اللَّاتِ قَطَّعْنَ أَيْدِيَهُنَّ, پھر اس سے پوچھو کہ ان عورتوں کا معاملہ کیا ہوا جنہوں نے اپنے ہاتھ کاٹ لیے تھے. ہاں لیکن اِنَّ رَبِّ بِكَيْدِهِنَّ عَلِيمٌ, یقیناً میرا رب ان کی چالوں سے خوب واقف ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ میں یوسف کی شرافت پہ حیران ہوں, اگر یوسف کی جگہ میں ہوتا, یہ اللہ کے نبی کی کثرت نفسی ہے, حالانکہ آپ میں صبر ان سے بھی زیادہ تھا, لیکن آپ نے اپنے آپ کو ہلکا کرتے ہوئے کہا اگر یوسف کی جگہ میں ہوتا تو ایلچی کے بلانے پر میں اس سے پہلے نکل کے اس کے ساتھ چل پڑتا. سوال پیدا ہوتا ہے کہ یوسف کیوں نہیں گئے؟ کیونکہ یوسف کو اب اس ملک میں دین کا کام کرنا تھا, اور دین کے کام کرنے والوں پر اگر مقدمے ہوں اور وانٹیڈ شخص ہیں اور الزامات ہیں اور ان پہ کوئی کرپشن کے کیسز ہیں تو لوگ ان سے دین نہیں لیں گے. یہ وہی بات ہے جو کئی دفعہ سنی ہے آپ نے میرے منہ سے, امام بخاری کی بات کہ 1000 اشرفیاں سمندر میں پھینک دیں حالانکہ ان کی اپنی تھی, اس خدشے سے کہ کہیں یہ اشرفیاں میرے پاس نکلیں تو لوگ مجھ پر چوری کا الزام سچ نہ کر دیں. تو یاد رکھیے کہ دین والے کو اپنے دامن کو حد الوسع پاک رکھنا چاہیے. انسان ہونے کے ناطے باتیں ہوتی ہیں, لیکن کبھی بھی کوئی ایسا کام نہ کریں ظاہراً یا چھپا ہوا جس سے دین کا نقصان ہو, کیونکہ پھر آپ اپنے نہیں رہتے, دین کے ہو جاتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم اعتکاف میں تھے, آپ کی زوجہ حضرت صفیہ آپ کو ملنے آئیں. واپسی میں جب اندھیرا ہوا تو اللہ کے نبی نے کہا کہ میں آپ کو چھوڑ کے آتا ہوں. یہاں سے مسئلہ بھی پتہ چلتا ہے کہ اعتکاف میں شخص ہے تو وہ بیوی کو یا کسی عورت گھر والی محرم ہے اس کو چھوڑنے جانا پڑے تو جا بھی سکتا ہے. جب اللہ کے نبی اپنی زوجہ کے ساتھ جا رہے تھے تو ایک جگہ دیکھا کچھ مرد کھڑے تھے, تو اللہ کے نبی جب ادھر سے گزرے تو کہا کہ کچھ غلط نہ سوچنا, میرے ساتھ میری بیوی ہے. تو انہوں نے کہا اللہ کے نبی ہم آپ کے بارے میں یہ سوچیں گے کہ آپ رات کی تنہائی میں ایک غیر عورت کے ساتھ جا رہے تھے. تو آپ نے کہا کہ تمہیں نہیں پتا کہ شیطان انسان کے خون میں ایسے دوڑتا ہے کہ اس کے دل میں وسوسے ڈالتا ہے, تو پھر ہمارے بارے میں کیوں نہ وسوسے ڈالے؟ دین کے کام والوں کے بارے میں تو شیطان اتنے لوگوں کو وسوسے چھوڑ کے ان کو غصہ دلاتا ہوگا, ان کو دیکھو ان کو کرو. تو کوشش کریں ہر چیز کو جس حد تک کلیریفائی کریں, اور کوئی چیز آپ کو لگے نا کہ ہے ہی کوئی نہیں اس کی اصل, تو وہ اوپر جاتا ہے, ادھر ہاتھ اٹھا دیں. بات تھوڑی سچی جھوٹی ہو نا تو خود مل کے کلیئر کر لیں کہ مجھے لگا کہ آپ کو کچھ انڈرسٹینڈنگ ہوئی ہے, اور اگر بات ہے ہی کوئی نہیں اور آپ کو لگا کہ یہ صرف ایک بات ہے تو مان لے کہ یہ خود برانی شیطان نے ڈالی ہے, پھر اللہ سے کہ اللہ اس کا دل ڈال دے, بدل دے. ایک اور بڑا خوبصورت نقطہ ہے اس میں جو ہمارے لیے بہت سیکھنے کا ہے. حضرت یوسف سے جب اس شخص نے تعبیر پوچھی تو یوسف نے اس کو بتا دی, جو تم بتا دو جا کے. عام بندہ ہوتا نا پتہ کیا کہتا, آئی ول گو بائی مائی سیلف, میرا علم ہے جی میں دوں گا. آج دین کے ساتھ علم کے ساتھ یہ فتنے بھی شروع ہو جاتے ہیں کہ دیندار اپنا علم کسی کے ساتھ شیئر ہی نہیں کرنا چاہتے, وہ سوچتے ہیں کہ شاید ہمارے علم پہ کاپی رائٹس ہیں. تو یاد رکھیے خیر کا کوئی کاپی رائٹ نہیں ہوتا. آپ یہ بات کہیں بھی 100 جگہ سنا دیں, کل انشاءاللہ ایک پروگرام ہو رہا ہے آپ کو بعد میں اناؤنس کرتی ہوں, تو اس پہ صبح بھی میں نے اپنے ساتھی کو یہ لکھا کہ آپ اس کل کی ورک شاپ کو کیوں نور القرآن کے پلیٹ فارم پہ رکھتے ہیں, آپ سب کو کہہ دیں آئیں بیٹھیں, جو باتیں ہم کریں گے آپ بھی سنیں, پھر آپ جہاں جس کے ساتھ جا کے مرضی اس کام کو پھیلائیے اور رمضان کو بہترین بنائیں. تو دین کے کام کرنے والوں کے دل کھلے ہونے چاہیے. خیر حضرت یوسف نے آنے سے انکار کر دیا, سوری آئی ول ناٹ گو, جاؤ پہلے مجھ پہ لگا ہوا الزام دور کرو. اب تو بادشاہ کا یہ مسئلہ بن گیا تھا, انہوں نے فوراً وہ کیس نکالا, اور مفسرین کہتے ہیں کہ ہو سکتا ہے کہ وہ دور کا جو بادشاہ تھا وہ ان بیگمات میں سے کسی کا شوہر ہو جن کے اوپر اب مقدمہ چل رہا ہے. لیکن یوسف نے کہا کہ یہ تو ہوگا, واپس دوبارہ پرانی فائلیں کھلتی ہیں. فَسَّلْهُمَا بَالُ النِّسْوَةِ, اچھا یہ یوسف کا جملہ, اس میں بھی بہت خوبصورت باتیں ہیں. یہ نہیں کہا कि उन्होंने मुझे सीड्यूस किया। क्या कह रहे हैं? हाँ, वो बिचारियाँ जिनके हाथ कट गए थे, ये अदब। हम तो अगले का बुरा नुक्ता पकड़ के बीच से वो पेश करते, वो जिन्होंने मुझे वरगलाया था, वो जिन्होंने मुझ पर डोरे डाले थे। नहीं, आगे भी देखिएगा, अपने भाइयों को भी कितने प्यारे अंदाज से कॉर्नर देते हैं। तो ये कॉर्नर देने का अंदाज़ है। हाँ, वो बेचारी औरतें, पूछो उनका हाल ठीक है, ज़ख्म ठीक हो गए, यानी उनकी बुराई का अंदाज़ नहीं है, और बात जो सच होगी वो खुल जाएगी। और साथ ही कहा कि तुम इस दुनिया की अदालत में उस मुकदमे को ना भी खोल पाओ, अल्लाह की अदालत में ये खुला हुआ है, क्योंकि इन्ना रब्बी बिकैदिहिन्ना अलीम। और यहाँ फिर लफ्ज़ कैद और मकर का फ़र्क याद रखे, जो पीछे भी आपको बता दिया था कि इसी तरह से अच्छा भी हो सकता है, बुरा भी है। बादशाह सलामत के सामने अब मुकदमा पेश हुआ। आयत 51, काला मा खतबुकुन्ना, सुनाओ भाई औरतों, तुम्हारा क्या मामला है? ये जो कुन्ना रावतुन्ना है ना, ये सब मुअन्नस के सीगे, फीमेल है, इसलिए तर्जमे में गलती ना खाइएगा। और खतब कहते हैं बड़ी अहम मुहिम, मुहिम जैसे उर्दू में एक लफ्ज़ है ना, ये 27वां पारा भी शुरू होता है इसी से, हाँ, मा खतबुकुम, फरिश्ते आए थे हज़रत इब्राहिम के पास। तो यहाँ लफ्ज़ मुहम से बेसिकली प्लॉटिंग के मानों में कह लें, यानी अमूमन ऐसा मामला जिसमें कोई गड़बड़ी होती है। तो वकील या जज साहब ने औरतों से पूछा, भाई सुनाओ तुम्हारा क्या मामला था? इज़ रावतुन्ना यूसुफ़ा, जब तुमने फिसलाना चाहा यूसुफ को। इस जुमले को हाईलाइट कहिए, जमा का सीगा रावतुन्ना, ये एक लफ्ज़ बताता है कि जो हरकत यूसुफ़ के साथ अजीज़ मिस्र की बीवी ने की थी, वही कोशिश बाद में उसकी दोस्तों ने भी की, क्योंकि यहाँ जमा कसी है। बताओ भाई क्या किया था तुमने? अब सारी बोल उठी, कुलना, कहने लगी, हाशलिल्लाह, सुभान अल्लाह, अल्लाह गवाह है, मा अलिमना अलैहि मिन सुइन, हम तो इसके बारे में कोई बुराई नहीं जानते, यानी हमने उसकी कोई बुराई नहीं देखी। उस वक्त जो कुछ हुआ वो सब कुछ हमारी तरफ से था, यूसुफ बेगुनाह। अब जब सारी दोस्तों ने बोल उठी, तो अब अजीज़ मिस्र की बीवी कैसे चुप रहती? खालत, बोली, कौन? इमरातुल अजीज़ी, इमरान अजीज़ की बीवी। खालत इमरातुल अजीज़ी, अजीज़ मिस्र की बीवी बोली, अल आन हस हसल हक, अब तो हकीकत वाज़े हो गई है, यानी हक खुल के आ गया, अब मैं क्या छुपाऊँ। हाँ, इसको जुमले को हाईलाइट कीजिएगा जब बोलूँगी, अनारावत हुआ नफसी ही, ये मैं ही थी जिसने उसको फिसलाने की कोशिश की। وَإِنَّهُ لَمِنَ الصَّادِقِينَ, और यकीनन वो बिल्कुल सच्चा था। उधर क्या बोली थी बीवी के सामने, शोहर के सामने क्या बोली थी? कि इसने तुम्हारी बीवी पे हाथ डाला। यहाँ क्या बोल रही है? वो क्या था? झूठ। ये क्या? लेकिन हज़रत यूसुफ को इस सच को सुनने के लिए कितने साल इंतज़ार करना पड़ा। ये है वो बात जिसको हमारी ज़बान में कहते हैं कि सच को आँच नहीं है। यूसुफ ने शोर मचाया, दुहाई दी, कोई वकील हायर किया भारी फीसों पे कि मेरी सच्चाई साबित हो, जेल की कोठरियों में बैठ के अल्लाह का काम करने लग गए। अल्लाह ने उनकी बेगुनाही के लिए उस औरत से इतराफ़े जुर्म करवा दिया। ये बात समझ आ गई तो हम आधे से ज़्यादा वक्त अपना जो लोगों को अपनी सफाइयाँ पेश करने में लगाते हैं ना, वो ना करें। यही बात आगे हम सूरत मरियम में हज़रत मरियम के बारे में भी पढ़ेंगे कि जब पूछे ये बच्चा कहाँ से आए, तो कहना मैंने रोज़ा रखा हुआ, मैं नहीं आज तुम लोगों से बात करूँगी। जब वो चुप रही तो वहाँ बच्चा बोल उठा। कभी भी अपना दिफा खुद ना करें, कह दें अल्लाह तू मेरे हाल को जानता है। और आज क्यों बोली ये बीवी इतने साल बाद? इसका जवाब आयत 52 में, ज़ालिका, ये क्या, यानी ये इकरार जुर्म, ये तराफ, इसलिए, लियालमा, ताकि वो जान ले, क्या, अन्नीला मखुन हुबिल गईब, कि मैंने इसकी गैर मौजूदगी में इसकी खयानत नहीं की। अब ये जुमला क्या है, इसके क्या मानी है? सिंपल बात तो लगती है कि अजीज़ मिस्र की बीवी कह रही है कि आज इतराफ़ जुर्म इसलिए कर रही हूँ कि मेरा शौहर ये समझ जाए कि मैंने उसके पीछे खयानत नहीं की। मतलब चलो मैंने कोशिश तो की लेकिन वो अमल कर नहीं सकी, यानी मैं आज भी पाक दामन हूँ, मैं अपने शौहर की कोई खाइन नहीं हूँ। दूसरा मफहूम, अगर हु की ज़मीर अल्लाह ताला की तरफ ले जाएँ تو مراد یہ ہے کہ اتنے دنوں سے تو گناہ کا جرم بوجھ اپنے دل پہ رکھے ہوئی تھی، لیکن آج اللہ کے سامنے بھی اور بندوں کے سامنے اقرار کرتی ہوں کہ ہاں میں نے کوشش تو کی تھی لیکن میں یہ غلط کام کر نہیں سکی۔ اور اسی طرح بعض کہتے ہیں کہ اس سے مراد حضرت یوسف بھی ہیں۔ ساری باتوں کو ایک طرف کر دیجئے، یہ بات سچ ہے کہ سارے مجمع کو پتہ چل گیا کہ یوسف بے گناہ اور قصور عورتوں کا تھا۔ وَأَنَّ اللَّهَ لَا يَهْدِي كَيْدَ الْخَائِنِينَ، اور یہ کہ یقیناً اللہ تعالیٰ خیانت کرنے والوں کی چالوں کو کامیاب نہیں کرتا۔ ان سارے جملوں اور اس سے اگلا جملہ جو انشاءاللہ اب ہم کل دیکھیں گے، کل سے مراد اگلی کلاس میں دیکھیں گے، تو اس سے یہ پتہ چلتا ہے کہ اس عورت نے بالآخر توبہ کر لی تھی، اس نے بھی توبہ کر لی تھی اور اس یوسف کے بھائیوں نے بھی بعد میں توبہ کی، بلکہ بعض جگہ تو آتا ہے کہ وہ پھر نبی بھی بنائے گئے تھے۔ تو یہاں پہ جو بات کہہ کر میں آپ سب کو جانے دیتی ہوں وہ یہ ہے کہ سوچئے کہ سچی بات کبھی نہیں چھپتی۔ اگر آپ محسن ہیں نا، وقتی طور پہ لوگ آپ کے بارے میں غلط سوچ بھی سکتے ہیں، بدگمان بھی ہو سکتے ہیں، لیکن وہ اس پہ قائم نہیں رہیں گے۔ ہمیشہ وہی چیز قائم رہتی ہے جو سچ ہوتی ہے، یہ اللہ تعالیٰ کی ایک حفاظت ہے۔ اب اس کے بعد اگلی چند آیتیں، اب وقت پورا ہو گیا تو میں نہیں چاہتی کہ ہم اس کو آگے لے کے جائیں، انشاءاللہ تعالیٰ ہم اس کو منڈے کو کریں گے اور پھر اگلا سبق بھی ساتھ ہی چلے گا۔ بہت کچھ ہے، پارہ بھی نیا ہے تو شاید آپ بھی بچ گئے ہیں کہ پارے کے بغیر تفسیر کرنے سے۔ کوئی بات جو کہنا چاہیں کہیں، نہیں تو پھر میں ایک چھوٹی سی بات آپ کو کہہ دوں تو پھر چلتے ہیں۔ کیا آپ کو لکھیے، چلیے ایک ایک جملہ جو بھی آپ کو لگا آج کے سبق سے آپ کو ملا وہ لکھیے، شاباش، فٹافٹ لکھیں۔